اعوذ باللہ من الشیطان الرجیم بسم اللہ الرحمن الرحیم. آج انشاءاللہ ہم سورہ یوسف مکمل کرنے کی کوشش کریں گے. یہ سورت تقریباً 18 پیجز میں ہے اس نسخے میں, اور اگر میں عام طور پہ جیسا سمجھاتا ہوں اس طریقے سے اگر سمجھانے لگوں تو تقریباً 4 ہفتے لگ جائیں گے. اب اس میں ہوتا یہ کہ ایک واقعہ ہے, کچھ لوگ آئے کچھ لوگ نہیں آئے تو بات ادھوری رہ جاتی. تو اسی لیے کیونکہ ایک ہی نبی کا واقعہ ہے اس کا خلاصہ سمری میں جو ہے آپ کو سنا دیتا ہوں. ہر دور میں اسی طریقے سے یہ سمری اور اس سے جو سبق ملتا ہے. تو ہم کو یہ بات ذہن میں رکھنا ہے کہ اس سے پہلے بھی بات آئی تھی کہ اللہ تعالیٰ نے احکامات دینے کے مجھے جو سمجھ میں آتے ہیں 3 طریقے قرآن میں استعمال کیے ہیں. ایک تو یہ کہ سیدھا حکم دے دیا کہ اقیموا الصلاۃ واتوا الزکاۃ, نماز قائم کرو اور زکاۃ دو. اور پھر دوسرا طریقہ یہ ہے کہ سوال کیا, کیا جو آسمان سے بارش برس رہی ہے وہ تم برساتے ہو یا ہم برساتے ہیں؟ تو اس کے جواب میں آپ کو پتہ چل جاتا ہے کہ بھئی ہاں دن رات کی ہیر پھیر ہے, یہ تمام چیزیں اللہ تعالیٰ کرواتے ہیں سوال کے جواب میں. اور تیسرا طریقہ یہ ہے کہ نبیوں کے واقعات سے اور قوموں کی تباہی سے ایک حکم ملتا ہے کہ دیکھو ان قوموں نے یہ غلط کام کیا تھا جس کی وجہ سے ان لوگوں کو یہ سزا ملی تھی, لہٰذا ہم کو یہ نہیں کرنا چاہیے. تو اب اس لحاظ سے موسیٰ علیہ السلام کا واقعہ بار بار دہرایا گیا, اس کے بعد میں ابراہیم علیہ السلام اور عیسیٰ علیہ السلام کے واقعات اتنے نہیں دہرائے گئے, لیکن تقریباً 7 انبیاء کے واقعات جو ہے ہم اکثر دہرائے گئے ہیں. اور سورہ یوسف کا یہ ہے کہ تقریباً 18 پیجز میں سے 16.5 پیجز خالی سورہ یوسف علیہ السلام کے بارے میں. تو ہم پہلے اس کو 3 حصوں میں تقسیم کریں گے. پہلے سورہ یوسف کا, یوسف علیہ السلام کا جو واقعہ ہے, سٹوری آف یوسف علیہ السلام جو ہے وہ پہلے سن لیں گے. اس کے بعد میں اس واقعے سے جو لیسنز ملتے ہیں, سبق جو نکلتا ہے, 30 پوائنٹس ہیں. اتنی زبردست صورت ہے کہ 30 پوائنٹس اس میں نکلتے ہیں میرے ڈھونڈنے پہ, اور اگر لوگ ڈھونڈے تو نہیں معلوم کتنے پوائنٹس نکل جائیں. تو ہم پہلے جو ہے یہ, اچھا اس کے شان نزول کے بارے میں ایک رائے یہ ہے کہ بنی اسرائیل جو تھے وہ کسی سے انہوں نے کہا کہ رسول اللہ صلی اللہ علیہ وسلم سے یہ دریافت کرو کہ یہ بنی اسرائیل جو تھے یہ فلسطین میں آباد تھے, پیلسٹائن میں آباد تھے, یہ مصر میں ایجپٹ میں کیسا آ گئے, دیکھیں گے ان کو معلوم ہے کیا یہ. تو بولتے ہیں کہ اس کے جواب میں یہ نازل ہوئی کہ کس طریقے سے یوسف علیہ السلام کو فلسطین سے مصر لے جایا گیا اور پورے ان کے بھائیوں کو وہاں بلایا گیا اور وہاں بسایا گیا. تو ان کے جواب میں بعض روایتوں میں ایسی بات آئی ہے کہ اس سوال کے جواب میں سورہ یوسف نازل ہوا. اب ہم کو یہاں دیکھنا ہے کہ ہم کو اس سے کیا سبق ملتا ہے. اب یہ واقعہ یہ ہے کہ یہ آیت نمبر 4 سے آیت نمبر 101 کا خلاصہ ہے کہ یوسف علیہ السلام ابراہیم علیہ السلام کے پڑپوتے تھے, یعنی یوسف علیہ ابراہیم علیہ السلام کے بیٹے اسحاق علیہ السلام, ان کے بیٹے یعقوب علیہ السلام, ان کے بیٹے یوسف علیہ السلام. اور یعقوب علیہ السلام کی دوسری بیوی سے یہ اور ان کے بھائی بنجیمن, جو بائبل میں جو نام آیا ہے, پیدا ہوئے, جبکہ پہلی بیوی سے 10 بچے ہوئے. تو مطلب یہ ہے کہ یوسف علیہ السلام کے والد والدہ, ان کا ایک سگا بھائی اور 10 سوتیلے بھائی تھے, تو 11 بھائی ہو گئے. تو لہٰذا پچھلی دفعہ جو بات آئی, انہوں نے خواب دیکھا تھا کہ سورج چاند اور 11 سیارے, 11 پلانٹس, اس کی بات آگے آ جائے گی, ان کو سجدہ کر رہے ہیں. تو یہاں جو ہے یہ 11 بھائی تھے ان کے کل. یوسف علیہ السلام اور ان کے بھائی کو, یعقوب علیہ السلام کا یوسف علیہ السلام اور ان کے بھائی کو زیادہ چاہنا ان کے سوتیلے بھائیوں کو برا معلوم ہوتا تھا. تو انہوں نے یہ سوچا, دیکھیں یہ سوتیلے پن کا یہاں بات آ رہی ہے, انشاءاللہ اس کی تفصیل آئے گی بعد میں. تو انہوں نے یہ سوچا کہ بھئی اگر یوسف علیہ السلام کو ہم کسی دور مقام پہ پھینک دیں یا قتل کر دیں تو پھر ہوگا یہ کہ ہمارے والد کا پورا اٹینشن ہم کو مل جائے گا. یہ پلان کیے, پلان کر کے جو ہے یعقوب علیہ السلام سے اجازت لیے کہ بھئی ہم شکاروں کو جاتے کھیلتے کرتے, آپ یوسف علیہ السلام کو نہیں بھیجتے, آپ یوسف علیہ السلام کو ہمارے ساتھ بھیجیے. تو انہوں نے ان سے وعدہ لیا, کرا, بہرحال بھیجا. تو ان لوگوں نے کیا کیا کہ یوسف علیہ السلام کو ایک بولی میں ڈال دیا, اور جہاں سے ایک کارمان جو ہے ان کو اٹھا کے مصر لے کے چلے گیا. اب گھر کو واپس آئے, واپس آ کے جھوٹا خون یوسف علیہ السلام کے قمیص پہ لگا دیا اور والد سے بولے کہ جو ہے وہ ولف بھیڑیا جو رہتا وہ کھا گیا ان کو, جھوٹا خون لگا کے ثبوت دے دیے. اب یعقوب علیہ السلام بھی تو نبی پیغمبر تھے, تو انہوں نے کہا صبر جمیل, بس صبر بہترین چیز ہے. اس طریقے سے یوسف علیہ السلام کو اپنے سے وہ نکال دیے, بولی میں ڈال دیے تھے. وہ کاروان والے پانی سیننے کے واسطے آئے, بولی کا رسی, ڈول کی رسی پکڑ لیے, کھینچے, بولے کہ بھائی بڑے حسین تھے آپ, بولے یہ تو بہترین قیمت میں بکیں گے. تو ان کو جو ہے اٹھا لیا اور مصر میں ان کو جو ہے ایجپٹ میں بیچ دیا. اور مصر میں جس شخص نے ان کو آپ سے خریدا اس نے اپنی بیوی سے کہا کہ دیکھو اس کو بڑی عزت سے رکھنا, ہو سکتا ہے کہ ہم ان کو بیٹا بنا لیں. دیکھیے ایڈاپشن ہمارے پاس کیوں منع ہے, یہ انڈر لائن کر کے رکھیے, اس کی بات سمجھ میں آئیں گی. انہوں نے بیوی سے کہا کہ اگر ہو تو ہم ان کو بیٹا بنا لیں گے, ان کو بڑی عزت سے رکھنا. ان کی جب یہ جوان ہوئے تو ان کی بیوی نے, یعنی ان کی مالکہ, مالک کی بیوی نے ان سے برا فیل کرنا چاہا, بیٹا بنا لینا چاہ رہے تھے, اس کا ایکسپلینیشن انشاءاللہ آگے مل جائے گا. تو ان کی بیوی کی نیت ان پہ بدل گئی, تو انہوں نے برا فیل کرنا چاہا تھا لیکن جو ہے وہ بچ گئے, دونوں بھاگے. وہ کھٹکا لگا لی تھی دروازے کا, وہ زلیخا جس کا نام بتایا جاتا, تو وہ دونوں بھاگے. وہ زلیخا نے یوسف علیہ السلام کا کرتا پیچھے سے کھینچا, کرتا پھٹ گیا, وہ بعد میں ایویڈنس کی شکل میں آ گیا اور یوسف علیہ السلام بچ گئے. اب یہ ہوا کہ چوطرف بات مشہور ہو گئی کہ بھئی یہ اتنے بڑے منسٹر کی بیوی, سمجھیے آپ, آج آپ اس کو منسٹر ہی بولیں گے, وہ اتنی بڑے عہدیدار کی بیوی جو ہے اپنے غلام کے ساتھ اس طریقے کا فیل کرنا چاہیے. تو وہ اپنے سے اس الزام کو بری کرنے کے لیے تمام عورتوں کی دعوت کی وہ شہر کے, اور ہر ایک کے ہاتھ میں چھری دے دی اور یوسف علیہ السلام سے کہا کہ ان کے سامنے سے گزرو. جب یوسف علیہ السلام ان عورتوں کے سامنے سے گزری تو وہ اتنے حسین تھے کہ انہوں نے اپنے ہاتھ کاٹ لیے. تو پھر زلیخا بولی کہ دیکھو یہ وہی شخص ہے جس کے بارے میں تم مجھے بلیم کرتے ہو, اسی کی طرف میری جو ہے نیت بدلی تھی. تو یوسف علیہ السلام نے دعا کی کہ یا اللہ یہ عورتوں کی ہیر پھیر میں رہنے سے بہتر ہے آپ مجھے جیل میں دلوا دیجئے. کیا کیفیت ہے دیکھیے, کیا کیفیت ہے, یہ بہتر ہے تمام یہ جھنجٹوں میں رہنے سے بجائے آپ مجھے جیل میں دلوا دیجئے. اب جب آپ جیل میں ڈالے گئے تو وہاں دو ساتھی اور ایک آ کے انہوں نے اپنا خواب سنایا. ایک ساتھی نے کہا کہ بھائی میں دیکھ رہا ہوں کہ میرے سر پہ جو ہے ایک ٹوکرا ہے اور ٹوکرے میں روٹیاں ہیں اور پرندے آ کے روٹیاں کھا رہے ہیں. تو یوسف علیہ السلام نے ان سے کہا کہ بھائی یہ تم کو سزا ہوگی, سولی چڑھا دیے جاؤ گے اور تمہارے سر سے پرندے گوشت کھائیں گے بھیجا نکال کے. دوسرے ساتھی نے کہا کہ میں دیکھ رہا ہوں کہ میں شراب نچوڑ رہا ہوں اپنے مالک کے لیے, بادشاہ کے لیے. تو انہوں نے کہا کہ دیکھو تم چھوٹ جاؤ گے اور جب تم دربار میں جاؤ گے تو میرا ذکر کرنا کہ میں بلا وجہ جیل میں پڑا ہوں, ڈال کے بھول گئے, میرا ذکر جو ہے بادشاہ سے کر دینا, لیکن شیطان نے اس کو بھلا دیا. اب جو بادشاہ نے ہوا یہ کہ یہ شخص جو بادشاہ کے پاس ملازم ہو گیا اس کو شراب وغیرہ پلاتا تھا, بادشاہ نے خواب دیکھا کہ سات موٹی گائیں سات دبلی گائوں کو کھا رہی ہیں اور سات ہرے خوشے سات سوکے اور سات سوکے خوشے. تو اب یعنی سات موٹی گائوں کو سات دبلی گائیں کھا رہی ہیں. گوشے کس کو بولتے ہیں؟ جیسے انگور کے گوشے ہیں, سات ہرے گوشے ہیں اور سات جو ہے سوکھے گوشے ہیں. تو یوسف علیہ السلام نے اب یہ جو جس کو قیدی کو جو خواب کا تعبیر بولے تھے کہ تو بادشاہ کو شراب پلائے گا, اس کو ایک دم یاد آ گیا, کہہ رہے بھائی قید میں جو ہے ایک صاحب تھے اور وہاں انہوں نے ایک, میں بات بولنا بھول گیا تھا, یوسف علیہ السلام نے وہاں ایک بات جو بڑی زبردست کی کہ خواب کی تعبیر سنانے سے پہلے تبلیغ شروع کر دیا. اس کی بھی جو ہے ڈیٹیلز بعد میں انشاءاللہ آ جائیں گے. تو پھر اب وہ جو قیدی تھا اس کو یاد آ گیا کہ ایک صاحب ہیں جو خواب کی تعبیر, بہترین خواب کی تعبیر بتاتے ہیں, میرے حق میں خود ٹھیک ہوئی, میرے ساتھی کے حق میں بالکل صحیح نکلا. تو وہ آئے اور یوسف علیہ السلام سے اس کی تعبیر پوچھی. انہوں نے کہا کہ دیکھو سات خوشحالی کے سات سال ہوں گے, اس کے بعد سات سال تکلیف کے ہوں گے, اور رائے دی کہ ان سات تکلیف کے سالوں کے لیے اناج بچا لیا جائے. बालियों में ही छोड़ दिया जाए, वो प्रिजर्वेटिव का काम करते 7 सालों के लिए जो है बचा लिया जाए। अब बादशाह इतना खुश हुए कि भाई ये क्या अच्छा इंटरप्रिटेशन है, तरकीब आ गई, 7 साल खूब उगाएंगे फिर बचा लेंगे, फिर 7 साल उसमें से खाएंगे, जब कहत आएगा फैमिन आएगा तो खाएंगे। तो बोले कि वो बुला के लेके आओ, मैं उनको अपने खास मुकाम दूंगा, उसको मैं अपने पास मुलाजिमत दूंगा। तो जब कैदी आया, जब वो जो कैदी था साथी, वो आके जब पूछा तो यूसुफ अलैहिस्सलाम ने कहा कि पहले जाके उन औरतों से पूछो कि मेरी क्या गलती थी। ये तो पूरा मामला हुआ था हाथ काट लेने का और जुलेखा का दरवाजा बंद कर लेना और खमीज फाड़ने का, मेरी क्या गलती थी। तो फिर सब औरतों ने, जुलेखा ने भी कहा कि वो बहुत नेक थे और गलती हम लोगों की थी, गलती उनकी नहीं थी। तो वो इस तरीके से जो है निकल गए। अब बादशाह खुश होकर आपकी फरमाइश के मुताबिक आपको खजानों का इंचार्ज बना दिया, जैसा वेयर हाउस हमारे पास है, वेयर हाउस कॉरपोरेशन है, गल्ला वगैरह स्टोर होता है। तो अब यहाँ दो चीजें मालूम होती हैं कि भाई आप वो फैमिन जो कहत आने वाला था उसको भी मैनेज करना चाह रहे थे, और भाइयां इजिप्ट से जो फलस्तीन से मिस्र को आते थे गल्ला लेने। वो जमाने में बार्टर सिस्टम था, भाई यहां से आप कोई एक चीज लेके गए, दूसरी वहां से ले चलो गल्ला लेके गए। फर्ज कीजिए कि यहां से बकरियों का चमड़ा लेके गए, चमड़ा देके जो अपने लिए गल्ला ले लिया। तो इस तरीके से इजिप्ट फलस्तीन से भाई आते थे, इजिप्ट को इनको गालिबन मालूम था, ऐसा होता था। पहले आपके सौतेले भाई गल्ला लेने गांव से आया करते थे, आपने इनको पहचान लिया, वो इन्हें पहचान नहीं सके। आपने इनसे अपने छोटे भाई को लाने की ख्वाहिश की, इनको गल्ला वगैरह दे दिया और कहा कि देखो तुम्हारे बाप से और एक एक बेटा है बेंजामिन, उसको लेके आओ, अगर तुम इसको नहीं लाओगे तो फिर आपके गल्ला नहीं मिलेगा। तो ये गए और फिर याकूब अलैहिस्सलाम को बोले कि भाई ऐसा है। फिर जब ऊंटों का जब माल निकाले देखे तो उनका जो माल था वो वापस कर दिया गया, मुफ्त में मिल गया। तो बोले देखे ये और जो है बिल्कुल मुफ्त में हमको सामान मिला, इतने अच्छे हैं साहब वो जो बोले हैं कि यूसुफ अलैहिस्सलाम के भाई बेंजामिन को लेके आओ। जब छोटे भाई लाए गए तो आपने उनकी थैली में बादशाह का प्याला डलवा कर उनको चोरी के इल्जाम में रोक लिया। खैर वो आपने साथ भाई को बिठाए और बोले देखो ये सौतेले भाई है, इस तरीके से हम लोगों के साथ कर रहे हैं, मेरा ये हाल करे बोली में डाल दिए थे, और तुम्हारे साथ भी ताल्लुकात ठीक नहीं है, अब मैं तुमको अपने पास रोक लेता हूं। तो अब ये रोकने का एक तरीका ये था कि भाई उसका सबक में हम इंशाल्लाह देख लेंगे कि उनको वो उनके थैली में जो है एक ग्लास डाल दिए और बोले कि भाई तुम लोग चोर हो, ऐलान हुआ कि तुम लोग चोर हो। उन्होंने कहा कि भाई हमने चोरी नहीं की। तो बोले चलो इनका सामान पूरा टटोलो। जब पूरों का सामान टटोला गया तो इनके छोटे भाई के थैली से ग्लास निकली, तो उनको जो है रोक लिया गया, क्योंकि वहां के कानून के लिहाज से जैसा बात आई है कि दीनिल मलिक, वहां वो बादशाह का जो कानून था उसके लिहाज से उसी को रोक सकते थे जिसके ग्लास में जो है जिसके थैली में ग्लास निकला। और अब यहां से भाई जो है वापस गए, याकूब अलैहिस्सलाम को इत्तला दी कि बेंजामिन को चोरी के इल्जाम में पकड़ा गया। तो याकूब अलैहिस्सलाम को इल्म था कि यूसुफ अलैहिस्सलाम जिंदा हैं और उनके भाइयों ने झूठ कहा था, ये इल्म था। इस वास्ते कि ख्वाब की ताबीर पूछे थे याकूब अलैहिस्सलाम से कि बाप माँ और 11 भाई सजदा कर रहे हैं, जब यूसुफ अलैहिस्सलाम जिंदा रहेंगे तो ही सजदा होगा ना, तो ख्वाब की ताबीर दिए थे आप, तो आपको नबी भी थे पैगंबर थे, तो आपको इल्म था कि ये जिंदा है। तो उन्होंने अपने सौतेले बेटों से कहा कि जाओ दोनों को तलाश करो। खैर ये आए यहां, फिर जब भाइयों को मालूम हुआ कि आप ही यूसुफ अलैहिस्सलाम है तो वो अपने किए पर बहुत शर्मिंदा हो गए, अब भीख मांगने लगे आके। आप सूरह यूसुफ जब पढ़ेंगे इस मुकाम पे आएंगे इंशाल्लाह तो आपको रोना आ जाएगा कि वो लोग जो यूसुफ अलैहिस्सलाम को जो है बिल्कुल बेसहारा एक बौली में छोड़ के गए थे, उसी भाई से आके भीख मांग रहे कि आप हमको जो है नवाजिए, माफ कर दीजिए, गल्ला फ्री दे दीजिए, हम नहीं ला सके माल, इस तरीके से भीख मांगने लगवाए अल्लाह ताला, और वो शर्मिंदा हो गए। और आपने उनको माफ कर दिया और अपना खमीज उनको दिया जिसके जरिए याकूब अलैहिस्सलाम की बिनाई वापस आ गई। अब मालूम हुआ कि भाई याकूब अलैहिस्सलाम रोते 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 कैटरैक्ट आ गया, सफेद हो गई आंखें, आमतौर पर आंखें जब सफेद होती तो कैटरैक्ट की वजह से होती हैं, उसकी तफसील भी इंशाल्लाह आएंगी। तो आपने कहा कि भाई ये मेरा खमीज ले जाओ। जब ये खमीज कारवान लेके जा रहा था तो याकूब अलैहिस्सलाम ने कहा कि मुझे यूसुफ की बू आ रही है, इतने साल हो गए, इतना लगाव था अपने बेटे से। तो खैर वहां लोग घर वाले बोले कि भाई आपकी दीवानगी है ये, आप भूलेंगे नहीं यूसुफ को। लेकिन जब कारवान आया और फिर वो खमीज याकूब अलैहिस्सलाम के चेहरे पे डाला तो उनकी बीनाई वापस आ गई, और फिर याकूब अलैहिस्सलाम की बीनाई वापस आ गई और वो सब फलस्तीन से मिस्र यानी इजिप्ट चले गए और यूसुफ अलैहिस्सलाम के आगे सजदे ताजीम में गिर पड़े उनकी इज्जत करते हुए। और वो सब और इस तरह आपके ख्वाब की ताबीर पूरी हो गई। आप जो ख्वाब देखे थे कि माँ बाप और सात भाई आपके सामने सजदे ताजीम में गिर रहे हैं, वो ताबीर पूरी हो गई। और फिर यूसुफ अलैहिस्सलाम ने शुक्र किया। अब इस वाक्य में बनी इसराइल को जवाब मिल गया कि बनी इसराइल फलस्तीन से इजिप्ट मिस्र कैसा आए, इस तरीके से आए। अच्छा, फिर उसके बाद में ये शैतान था जो भाइयों में दुश्मनी डाला था। अब ये हो गया, ये वाक्य हो गया। अब ये वाक्य से ज्यादा अहम इसका इंटरप्रिटेशन है। कुछ 30 पॉइंट्स निकल सके मुझसे, मेरी कोशिश से जो है, मैं हर दौर में यही करता हूं। अब माशाल्लाह पांचवा दौर चल रहा है, हर दौर में यही करता हूं कि समरी सुना देता हूं कि एक ही सिटिंग में पूरा वाक्य हमारे जहन में आ जाता है। तो पहली चीज ये हुई कि अब नबुवत के बारे में देखिए आप कि जो है एक नबुवत का सिलसिला ऐसा था कि इब्राहिम अलैहिस्सलाम के बेटे इसहाक अलैहिस्सलाम, उनके बेटे याकूब अलैहिस्सलाम, उनके बेटे यूसुफ अलैहिस्सलाम, ऐसा मालूम हुआ कि विरासत में आ रही है। फिर सालेह अलैहिस्सलाम को देखे तो ऐसा विरासत का सिलसिला नहीं था। दाऊद अलैहिस्सलाम और सुलेमान अलैहिस्सलाम को देखे तो ये नबी भी थे, बादशाह भी थे। अय्यूब अलैहिस्सलाम और मोहम्मद सल्लल्लाहु अलैहि वसल्लम को देखे तो मालूम हुआ कि ये बादशाह नहीं थे, बल्कि ये बड़ी तकलीफ में नबुवत का पीरियड गुजारे। अय्यूब अलैहिस्सलाम की तो बड़ी जबरदस्त आजमाइश हुई। अब उसके बाद में अब ये बात, ये वाकया शुरू होता है यूसुफ अलैहिस्सलाम के ख्वाब से। अब ये ख्वाब में आपने कहा कि मैंने शम्स, खमर और 11 कौकब को देखा है। तो शम्स तो सूरज है, खमर चांद है, और 11 कौकब जिसका तर्जुमा आमतौर पर सितारे करें, वो सितारे नहीं, सैयारे हैं, प्लैनेट्स हैं, क्योंकि साइंटिफिकली वो हेवनली बॉडीज जो चांद और सूरज से एसोसिएटेड हैं वो प्लैनेट्स हैं, स्टार्स नहीं है। पहला स्टार बिलियंस ऑफ माइल्स दूर है हमारे सोलर सिस्टम से, पहला स्टार। सूरज एक ही स्टार है, सूरज स्टार है, एस्ट्रोनॉमिकली सूरज स्टार है। तो यहां मालूम हुआ कि पहले तो कुरान से बात मालूम हुई कि देखो करेक्ट कर लो, कौकब का मतलब प्लैनेट्स है, स्टार्स नहीं है। अच्छा, फिर उसके बाद में अब ये जो हमारे 9 प्लैनेट्स हैं और एक में एक ऑर्बिट, 10 ऑर्बिट्स हैं, उसमें 9 प्लैनेट्स गर्दिश करते हैं। फोर्थ प्लैनेट जो मार्स है और सिक्स प्लैनेट जो जुपिटर है, उसके बीच में एक ऑर्बिट है जिसमें एस्टेरॉइड्स हैं। तो एस्ट्रोनॉमर्स का ख्याल है कि 2 प्लैनेट्स वहां टकराए थे और वो चूर चूर हो गए, उन्हीं के टुकड़े हैं जो वहां एस्टेरॉइड्स की शक्ल में घूमते हैं। तो 9 और 2 11 हो गए, कुरान की बात सही हो गई, 11 कौकब। हमारा इंटरप्रिटेशन भी माशाल्लाह करीब सही हो गया। अच्छा, अगर ये नहीं मानते, ये मानते हैं कि वो 5वें ऑर्बिट में सिर्फ एक ही प्लैनेट था, अगर मानते तो बाज एस्ट्रोनॉमर्स का ख्याल है कि चिरॉन एक कॉमेट है, उसको एक्चुअली एक प्लैनेट गिनना चाहिए। तो ये 10 प्लैनेट्स और ये एक प्लैनेट मिला लिए तो 11 प्लैनेट्स हो गए। तो एस्ट्रोनॉमिकल नॉलेज को कुरान करेक्ट कर रहा है कि देखो 9 प्लैनेट्स नहीं, 11 प्लैनेट्स। अच्छा, फिर उसके बाद में सूरज को बाप, चांद को मां और प्लैनेट्स को औलाद की शक्ल में रिप्रेजेंट किया गया। यहां एक हिंट मिला कि जैसा आदम अलैहिस्सलाम से बीबी हवा को निकाला गया और फिर दोनों से सारी औलाद को निकाला गया, तो मालूम हुआ कि ये पूरे प्लैनेट्स सूरज से निकले हैं। 99% मास ऑफ द सोलर सिस्टम सूरज में है, लेस देन 1% जो है पूरे प्लैनेट्स में डिस्ट्रीब्यूटेड है। तो इतने बड़े एस्ट्रोनॉमिकल फैक्ट्स, इसका और एक कंफर्मेशन कुरान में सूरह हदीद में आया, अनजलनल हदीद, हमने लोहा नाजिल किया। अब हम वो जमाने में समझे ही नहीं, दो लोहा ने, इत्तेफाक से मेरा तर्जुमा जब चल रहा था तो कोई साइंटिफिक जर्नल्स में कुछ आर्टिकल्स आए थे, तो उसमें एक इंटरप्रिटेशन, उसमें एक बात आई थी कि ये लोहा जो जमीन पे है, ये लोहा जमीन में बना हुआ नहीं है, क्योंकि लोहा जमीन में नहीं बन सकता। लोहे का जो न्यूक्लियस होता वो इतना टाइट होता कि किसी सितारे ही में बनना चाहिए, और हमारा जो सब में करीब सितारा है वह सूरज है, हम सन उसको बोलते, वो स्टार है। तो कुरान की अनजलनल हदीद से भी मालूम हुआ कि सूरज से निकला हुआ लोहा है, यानी पूरी जमीन सूरज से निकली है, लिक्विड कोर सॉलिड कोर जो जमीन के बीच के तरफ है पूरा। तो अब ये सूरह यूसुफ के इन बातों से, सूरह हदीद की इन बात से मालूम हुआ कि कुरान एस्ट्रोनॉमी जैसी फील्ड में भी हमको गाइड कर रहा। हम बदकिस्मत हैं जो हम कुरान नहीं पढ़े, दूसरों के मोहताज रहे इल्म के लिए। हम इनको इल्म दे सकते थे कुरान से, देखो ऐसा नहीं, ऐसा है। आज भी जो है बिग बैंग की भी बात आई है, जमीन और आसमान एक जगह थे, हमने इसको अलग किया। सूरह अंबिया की जो है 30वीं आयत है, एक 50-60 साल पहले जो है बिग बैंग थ्योरी आई है, ये 1450 बरस पहले जो है कुरान में ये बात आ गई। अब मैं यही बोलते बैठूं तो शाम हो जाएगी साइंटिफिक जो पॉइंट्स हैं कुरान में, क्योंकि मेरे स्पेशलाइजेशन का फील्ड कुरान पे यही है, कुरान और साइंस का स्पेशलाइजेशन है। तो ये बात मालूम है। फिर उसके बाद में मालूम हुआ कि ख्वाब में सिंबल्स बताए गए, सूरज को बाप बताया गया, बाप में गर्मी होती सब में बड़ा होता, और चांद को माँ बताया गया कि माँ में ठंडक होती। बच्चे आमतौर पर बाप के बजाय माँ के पास जाके जो है शिकायतें करते मांगते हैं। फिर औलाद को जो है प्लैनेट्स बताया गया, तो ये सिंबॉलिक था। फिर सजदे को समझाया गया कि ये सजदे ताजीम है, ये जो सूरज चांद और 11 सैयारे जो है सजदे ताजीम है ये, क्योंकि ना सूरज को सर है, ना चांद को सर है, ना प्लैनेट्स को सर है कि सर झुकाएंगे। तो सजदे के माने भी समझ में आ गए कि टू सबमिट सरेंडर बिफोर समवन, किसी के आगे झुक जाना, ये भी बात सूरह यूसुफ में समझा दी गई। फिर इसके आगे चलिए, ख्वाब याकूब अलैहिस्सलाम ने यूसुफ अलैहिस्सलाम से कहा कि देखो ख्वाब दुश्मन को नहीं सुनाना चाहिए, क्योंकि शैतान इंसान का खुला दुश्मन है। तो यहां एक बात आ गई कि कोई ख्वाब अगर हो तो अपने अच्छे लोगों को, जिन जो आपको चाहते हैं, आप जिनको चाहते हैं उनको सुनाना बेहतर है अगर सुनाना ही है, वरना जो है दुश्मनों को ख्वाब नहीं सुनाना चाहिए। ये एक सबक मिलता है। फिर ख्वाब की ताबीर का इल्म अल्लाह ताला की तरफ से है, ये भी मालूम हुआ कि आप पूरी सूरत अगर घर जाके पढ़ें, थोड़ी सी मेहनत हो जाती पूरी सूरत इस एक्सप्लेनेशन के पास पढ़े तो बेहतरीन समझ में आ जाएगा इंशाल्लाह। तो मालूम हुआ कि ख्वाब की ताबीर भी अल्लाह ताला की तरफ से जो यूसुफ अलैहिस्सलाम याकूब अलैहिस्सलाम को दी थी, और ख्वाब में मुस्तकबिल दिखाया गया। तो ख्वाब में तकदीर दिखा दी गई, तकदीर भी, तकदीर का भी सबूत मिल गया सूरह यूसुफ से। भाई माँ बाप और 11 भाई सजदे में गिरेंगे, सूरह ने ताजीम करेंगे, सजदे ताजीम करेंगे, ये फ्यूचर की बात है, तकदीर की बात है। अल्लाह ताला ने तकदीर रिवील कर दी ख्वाब से, आगे के भी ख्वाबों में आप देखेंगे कि तकदीर रिवील हुई है। फिर भाई भाई को कत्ल करने तक के लिए तैयार हो गए, सिर्फ वालिद की मोहब्बत और तवज्जो के लिए, लिहाजा वालिदैन को चाहिए कि सबसे बराबर मोहब्बत का इजहार करें। एक सबक और मिलता, अगर याकूब अलैहिस्सलाम जैसा यूसुफ अलैहिस्सलाम और बेंजामिन अलैहिस्सलाम से जिस तरीके से मोहब्बत का इजहार करते थे, अपनी पहली बीवी के 10 बच्चों के साथ भी उसी तरीके से अगर इजहार करते होते तो इनमें यह जेलसी का मादा पैदा नहीं होता। लिहाजा एक हदीस याद आ गई कि कोई साहबी आए और रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से उन्होंने कहा कि मैंने अपने एक बेटे को एक गुलाम दिया है। आपने कहा तुमने दूसरे बेटों को भी दिया है? तो बोले नहीं। तो बोले नहीं, अगर देना है तो तमाम बेटों को दो। तो कुरान का आप, कुरान से भी बात मालूम हो रही है, हदीस से भी बात मालूम हो रही है कि बच्चों में डिफ्रेंशिएट नहीं करना चाहिए, सबका ट्रीटमेंट बराबर होना चाहिए, डिफ्रेंशिएशन बच्चों में नहीं होना चाहिए। अच्छा, फिर अब पैगंबर की औलाद में से दो नेक निकले, यूसुफ अलैहिस्सलाम और बेंजामिन। यूसुफ अलैहिस्सलाम तो नबी निकले, और 10 जो है इतने खराब निकले कि मासूम बच्चे को कमीज निकाल के बोली में छोड़ दी। ये इमेजिन करिए आप ऐसा। भाई आजकल तो टीवी पे बहुत से ऐसे चीजें दिख रहे हैं, ट्रेन एक्सीडेंट्स हैं, ब्लास्ट हैं, वो हैं, ये हैं, लोग जो तकलीफ में है। देखिए आप, ये तो नेचुरल कैलामिटीज हैं। ये इंसान अपने से करे कि एक मासूम बच्चे को उठा के जो है बोली में डाल दे उसको, तो कितने नहीं बुरे थे। ये नबी है, याकूब अलैहिस्सलाम की औलाद है। तो दो बेटे इस तरीके के निकले, 10 बेटे इस तरीके के निकले। तो मालूम हुआ कि ये विरासत से कुछ भी नहीं होता है, अल्लाह ताला जिसको तौफीक देना चाहते हैं तौफीक देते हैं। लिहाजा लूत अलैहिस्सलाम की बीवी ठीक नहीं निकली, नूह अलैहिस्सलाम का बेटा ठीक नहीं निकला, इब्राहिम अलैहिस्सलाम के वालिद बुतपरस्त थे, तो ये जो हमारे जहन में बैठा हुआ है इसको निकालना है कि अपने आमाल के ईमान के हम ही जिम्मेदार हैं, ऊपर से कुछ नहीं आ रहा है ऐसा। और फिर अब ये झूठा सबूत लेके आए, यूसुफ अलैहिस्सलाम को जो है बौली में डाल दिए और ये भाई आए आके बोले कि जो है इनको भेड़िया खा गया, वुल्फ खा लिया और झूठा खून लेके आए। तो मालूम हुआ, एक सबक ये मिला कि ऐसा झूठा सबूत नहीं देना चाहिए क्योंकि इनकी गलती पकड़े गई बाद में, मालूम हुआ क्या हुआ था। फिर नवा पॉइंट यह है कि औलाद की दूरी पर याकूब अलैहिस्सलाम ने कहा सब्रुन जमीला। औलाद की दूरी टेस्ट है, एक इतने बड़े पैगंबर का टेस्ट है। आज हमारी उम्र के जितने लोग हैं बहुत से, इनके तमाम बहुत से लोगों के बेटे बेटियां बाहर हैं, भाई बिल्कुल बिल्कुल अकेले पड़े हुए हैं। अल्लाह मालिक है, अल्लाह ताला चला दे रहा है। भाई जो उम्र में बेटे बेटियों के और नवासे नवासे पोतरे पोतियों की खिदमत होना चाहिए, उस वक्त अकेले पड़े हुए हैं। तो मतलब यह है कि ये औलाद की जो दूरी होती है ये भी इम्तिहान है। याकूब अलैहिस्सलाम जैसे पैगंबर का इम्तिहान हुआ, हमारी तो किस खेत की मूली बोलेंगे हम। तो मालूम होता है, देखिए अब आजकल के जमाने में अगर देखें तो ये जो औलाद की दूरी है ये भी जो है अल्लाह ताला की तरफ से इम्तिहान है। जैसा याकूब अलैहिस्सलाम ने सब्र जमील कहा था, बेहतरीन सब्र करना चाहिए इसके ऊपर, मान लेना चाहिए कि अल्लाह ताला का क्या आजमाइश है। ये लेसन मिलता है। फिर उसके बाद में दसवां पॉइंट ये मिलता है कि यूसुफ अलैहिस्सलाम का एक नबी थे और उनका बाजार में गुलामों की हैसियत से बिकना, कोई कदर नहीं की उन्होंने। तो हम बाज़ वक़्त इतने बड़ी बड़ी शख्सियतों की कदर नहीं करते हैं, इतनी बड़ी बड़ी शख्सियतों की। बाज़ वक़्त हमारे क्लासमेट्स ही रहते, बहुत बड़े ओहदे पे चले जाते और स्कूल के जमाने में वो धौल धप्पा चलता था उनसे, मालूम हुआ कि भाई फलानी जगह का डायरेक्टर जनरल है, तो जमाने में मालूम ही नहीं था। तो यहां बताया गया कि ये पहले के हालात से हम बोल ही नहीं सकते कि फ्यूचर क्या होगा। एक नबी के साथ इन लोगों का जो ऐसा मामला हुआ कि बाजार में बेचे गए। फिर उसके बाद में एडॉप्शन, किसी और के बेटे को अपना बेटा बना लेना, कुरान में सूरह अहज़ाब में बात आ गई कि यह मना है। तो उसका एक सबूत यहां मिल रहा है कि ज़ुलैखा के शौहर आके बोले थे कि भाई ये यूसुफ अलैहिस्सलाम को अपने घर में बेटे की तरह रखो, मगर ये एडॉप्टेड सन थे। तो हुआ यह कि ज़ुलैखा की नीयत खराब हुई। तो ये एडॉप्टेड सन रियलिटी नहीं है, ये झूठ है, ये झूठ है। किसी को बाप बोल देने से बाप नहीं बनता, किसी को भाई बोलने से भाई नहीं बनता, वो रिश्ता रहता है, ये झूठ है। तो यहां यानी मां के मर्तबे में रहते हुए नाउजू बिल्ला एडॉप्टेड सन की तरफ नीयत बदल गई। मैं आपको एक वाकया सुना दूं, बहुत दिन 10-12 साल पहले आया था पंजागुट्टे का, कोई गैर मुस्लिम कपिल जो है एक बच्चे को अडॉप्ट कर रहे थे, बच्चा नहीं हुआ था उनको, कुछ साल हुए बच्ची हो गई उनको। अब वो बच्ची बड़ी हुई है, बच्चा भी बड़ा हुआ, वो बच्ची के ऊपर कॉलेज में कोई साहब इश्क फरमाने लगे, वो बच्ची नहीं करती थी मगर इनू करते थे। एक दिन वो जो साहब आशिक थे उनके घर को आए, देखे तो इनके सौतेले भाई यानी ये एडॉप्टेड सन और वो बेटी में कुछ मामला चल रहा है, गलीज किस्म का मामला चल रहा है, देख लिया वो आदमी, उससे मैं आके कत्ल कर दिया। इस वजह से अखबार में आई वो न्यूज, एडॉप्टेड सन, एडॉप्ट यानी मुंह बोला भाई, भाई और बहन, रियलिटी में नहीं होता है, अल्लाह का फजल है। तो इसीलिए हमारे पास ये चीजों को कहा कि देखो ये रियल नहीं है, किसी को भी बेटा बोलो उनके बाप के नाम से पुकारो उनको। हाँ, अब ये हम लोगों को बदनाम किया गया है कि क्या साहब यहां इन लोगों के पास एडॉप्शन नहीं है। देखिए, यतीम की सरपरस्ती करना फर्ज है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने कहा कि कियामत के दिन यतीम की सरपरस्ती करने वाला और मैं इस तरीके से होंगे, मगर वो यतीम को उसके बाप के नाम से पुकारो। लिहाजा हुआ ये इसी को साबित करने के लिए हजरत जैद रजीला ताला ने की शादी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम ने हजरत जैनब रजीला ताला से करवाई थी, और जैद रजीला ताला से इतने खुश हो गए थे, आपने उनको बेटा बोल दिया, काबे शरीफ में जाके अनाउंस कर दिया, मगर ये जब आए ताई तो बात हट गई। तो ये बात को साबित करने के लिए क्या हुआ, जैद रजीला ताला तलाक दिए जैनब रजीला ताला को, और जैनब रजीला ताला की शादी रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से हुई। तो बेटे की बीवी नहीं है वो, हकीकी बेटा नहीं है वो। रियालिटी बताने की, इस्लाम इज अ रिलीजन ऑफ ट्रूथ एंड जस्ट ट्रूथ एंड नथिंग एल्स। ये मुंह बोले बोलने से नहीं हो जाता, जो हकीकी रिलेशन है वो रिलेशन को कायम करो, मैटर ऑफ फैक्ट, फैक्चुअल है बिल्कुल, حقیقی چیزوں کی جو ہے ویلیو ہے. تو اب جب زلیخا نے یوسف علیہ السلام کی طرف آگے بڑھنے کی کوشش کی, دروازہ لگا لیا, اور یوسف علیہ السلام بھی آگے بڑھنے والے تھے, اگر ان کو کوئی برہان نہیں دیکھتے. اب رایت, راہ کا مطلب دیکھنا بھی ہے, غور کرنا بھی ہے. اب یہ برہان کیا تھا, اس پہ کئی انٹرپریٹیشنز آئے. ایک بات یہ سمجھ میں آتی کہ یہ نبی ہونے والے تھے, نبی پیدائشی نبی ہوتا ہے, تو اندر سے ان کا ضمیر غالباً ملامت کیا, جس کے بارے میں ہم تفصیل میں پھر آگے دیکھیں گے. اندر سے ضمیر خود ایک ثبوت کے طور پہ آ گیا کہ یہ کیا کر رہے ہو, یہ کسی اور کی بیوی کے ساتھ برا فعل. تو جیسے ہی ویسا خیال آیا وہ بھاگنے لگے. اب زلیخا نے پیچھے سے کھینچا اور وہ ان کا شرٹ پھٹ گیا. تو یہ اب خمیس پیچھے سے پھٹا. اب یہ جو لائرز ہیں یہاں, وہ دیکھیں کہ سرکمسٹانشل ایویڈنس کا یہاں بات آ رہی ہے, کہ لا میں سرکمسٹانشل ایویڈنس لینا چاہیے. کہ بھئی میں دیکھا کہ ایک آدمی اندر جا رہا تھا, چھری لے کے جا رہا تھا, اور بعد میں اندر گیا اور چیخنے کی آواز آئی, پھر وہ نکلا اور چھری پہ خون تھا. میں قتل کرتے ہوئے نہیں دیکھا, لیکن سرکمسٹانشل ایویڈنس یہ ہے کہ وہ اندر جو چیخنے کی آواز آئی اس کو مار کے باہر نکلا. یہ قانون آج بھی ہے. تو اس قانون کی جو ہے بات آ رہی ہے کہ اس طریقے سے سرکمسٹانشل ایویڈنس لو, اس کی آتھینٹیسٹی بتائی جا رہی. قرآن ایسا بھی ہے, ہر فیلڈ میں اللہ تعالیٰ گائیڈ کیے ہیں, نیچرل سائنسز میں, لا میں, اکنامکس میں, پولیٹیکل سائنس میں. ہم ان سبجیکٹس کو اہمیت ہی نہیں دیتے تو غلطی بدقسمتی ہماری ہے. ہم سے بڑھ کے بدقسمت قوم شاید ہی کوئی ہوں گی کہ ایسی کتاب اپنے پاس رکھ کے جو ہے اس کی قدر نہیں کر رہے ہیں. پھر اس کے بعد میں اب یہ جو زلیخا اور یوسف علیہ السلام کی بات مشہور ہوئی, تو گاسپ آج بھی چلتی, ٹیلی فون کر کے بولتے ارے سنے ایسا ہوا ایسا ہوا, چلو. تو وہاں بھی گاسپ ہوئی ایسی. تو یہ گاسپ ہے, جنریشن ٹو جنریشن ہیومن نیچر ہے. کوئی بھی غلط اچھی بات ہوئی تو کوئی بھی نہیں کرتے. اگر کوئی آدمی کسی کو کچھ خیرات دیا, اس کی شادی کرا دیا, بولے تو جا کی وہاں بات دب جاتی. ہاں اگر کوئی غلط بات ہوئی تو جو ہے فوراً گاسپ میں پھیلتی ہے. تو یہ پھر 14th پوائنٹ ہے, اور یوسف علیہ السلام کا گناہ کی زندگی پر جیل کو پریفر کرنا. بولے یہ عورتوں کے چکر میں آ جاؤں گا میں, نہیں مجھے جیل پسند ہے. انہوں نے دعا کی اللہ تعالیٰ سے کہ جو ہے مجھے جیل میں ڈال دیجئے, تو ان کو جیل میں ڈال دیا گیا. تو معلوم ہوا کہ ایسی گناہ کی زندگی سے بہتر ہے کہ قید خانے میں زندگی گزارے. یہ سبق ملا. دیکھیں یہ واقعہ نہیں ہے, اب یہ سبق ہم لوگوں کو جو لیسنز ملتے چلے جا رہے ہیں, عبرت جس کو بولتے ہیں, وہ بات آ رہی ہے. پھر ایک چیز دیکھیں کہ یہ دو قیدیاں ہیں, آ کے انہوں نے اپنا خواب بیان کیا اور آپ سے تعبیر پوچھے. اب آپ تعبیر بولنے سے پہلے تبلیغ شروع کر دیے. تو ایک تبلیغ کا مزاج سمجھایا جا رہا ہے کہ دیکھو جب لوگ کانسنٹریٹ کر کے آپ کو سن رہے ہیں اس وقت اللہ رسول کی بات کرو. یہ قیدیوں کا پورا ذہن آپ کے طرف لگا ہوا ہے کہ یہ خواب کی تعبیر کیا بولنے والے ہیں. آپ بولے بھائی تمہارا کھانا آنے سے پہلے میں اس کی تعبیر بول دیتا ہوں. لیکن دیکھو ہم لوگ جو ہے, تم اللہ پہ اور آخرت پہ ایمان لانا ہے, شرک نہیں کرنا ہے. یہ جو شرک کرتے ہیں یہ نام ہے جو تم لوگوں نے جو ہے بنا لیے ہیں, اس کی کوئی حقیقت نہیں ہے. تو معلوم ہوا کہ تبلیغ میں منہ دیکھ کے تبلیغ کرنا چاہیے. ایک صاحب کو زور سے پیشاب آ رہا, بھاگ رہے ہیں انہوں, بولے ادھر آؤ ادھر آؤ ادھر آؤ, بلکہ آپ کچھ قرآن حدیث سنانا چاہیے. موقع نہیں ہے وہ, بالکل ایک آدمی بالکل انجوائمنٹ کے موڈ میں ہے. آپ نعوذ باللہ بعض وقت اللہ کے رسول صلی اللہ علیہ وسلم کی بے عزتی کرا دیے, ویسا ہوتا ہے. غلط موقع پہ آدمی کو پکڑ کے جو ہے یہ بات کرے. ماحول اس وقت ماحول ہے, اس وقت کے لیے جمع ہوئے ہیں, اللہ کی کتاب کو سمجھنے کے لیے جمع ہوئے ہیں. تو مقصد ہی یہ ہے تو پھر بات یہی ہوگی, دوسری بات انشاءاللہ نہیں ہوگی. تو تبلیغ کا طریقہ, ایک لیسن یہ مل رہا ہے کہ تبلیغ کا طریقہ یہ ہے کہ تم مزاج دیکھو لوگوں کا, لوگوں کا مزاج دیکھو. جب ادھر طرف اس کی طرف پورا کانسنٹریشن ہے, انکلینیشن ہے, جیسا ماشاءاللہ آپ لوگوں کا ہے, اس وقت اللہ رسول کی بات کرو. پھر اس کے بعد میں اب یہ خواب کے بارے میں دیکھیے, خواب کا انٹرپریٹیشن, یہ سیگمنٹ فریڈ کی سائیکالوجی کی فیلڈ ہے. ڈریمز کو جو ہے بڑی کتابی ہے اس کے, ڈریمز کے اوپر سیگمنٹ فریڈ کے بکس ہیں. تو اس میں جو ہے کئی کلاسیفیکیشنز آئے ہیں خواب کے. ایک خواب ہوتا ہے کہ بھئی بدہضمی ہے, ڈراؤنی خوابہ پڑ رہے ہیں, اس کی کوئی ویلیو نہیں ہے. ایک خواب ہوتا کہ سب کانشیس پہ آپ کے کچھ ہے, وہ آ گیا. آپ کوئی دوست سے بات کرے تھے, اب اس کے بعد میں جو ہے جا کے سو گئے تو پرانے دوستاں تمام خواب میں آ گئے, तो सजेस्टिव सबकॉन्शियस में से पूरा निकला। एक ये कैटेगरी ऑफ ख्वाब ऐसा है इसमें इंस्ट्रक्शंस आ रहे हैं। इब्राहिम अलैहिस्सलाम को भी ख्वाब आया था इस्माइल अलैहिस्सलाम को ज़ुबह करने का, इंस्ट्रक्शंस आ रहे हैं। तो अब ये ख्वाब में, ख्वाब का बताया गया है कि दो तरीके हैं। एक एक ये होता है कि ख्वाब में जो करना है वो बता दिया जाता, यानी एक ख्वाब ये था कि वो बादशाह के लिए शराब निचोड़ रहा है, और एक्चुअली भी बादशाह के लिए शराब निचोड़ा, उसका इंटरप्रिटेशन भी वही था। दूसरा ख्वाब यह था कि वो रोटियां ले जा रहा है, कोई बुट्टी में डाल के रोटियां ले जा रहा है और परिंदे आके खा रहे हैं, तो उसका सिंबॉलिक इंटरप्रिटेशन था, मिसाली सिंबॉलिक इंटरप्रिटेशन था कि भाई वो सूली चढ़ाया जाएगा और परिंदे जो है इसके भेजे को खाएंगे। तो अब ख्वाब को एनालाइज, ऐसे इस किस्म के ख्वाब अगर पढ़े तो उसको एनालाइज करना पड़ेगा कि भाई सिंबल क्या है इसका। देखिए जैसा सेगमेंट फ्रीड की बास किताबों में बात आई है कि आप सो रहे हैं, नल थोड़ा सा खुला है आपका और वो खतरों की आवाज आ रही टप टप टप, आप ख्वाब में देखे कि बारिश हो रही, उठ के देखे तो कुछ भी नहीं, पूरा सूखा है, देखे तो क्या नल खुला हुआ है, आप नल बंद कर दिए। तो ये सबकॉन्शियस में जो है पूरी चीजें आ जाती हैं। और फिर जो है ख्वाब में सात मोटे और हरे हरी गायें अच्छी चीजों के लिए ताबीर हो रही है उसकी, यानी मोटे हैं खाते पीते हैं और हरे हैं, तो हरा रंग और मोटा कोई चीज अगर देखे तो उसका इंटरप्रिटेशन जो है एक अच्छा है, और दुबले और सूखे ये जो है बुरे हैं, मुसीबत का जो है इंडिकेशन आ रहा है। अब यहां यूसुफ अलैहिस्सलाम ने कहा कि ये सात साल के लिए बालियों में छोड़ दो उनको, भाई सात साल तो बारिश होगी, अनाज उगेगा, खाओ पियो मजे में, लेकिन बचा लो आइंदा सात साल के लिए। कैसा बचाओ? बालियों में छोड़ दो। आज लेटेस्ट रिसर्च ये है कि बालियों में अनाज छोड़ने से कीड़ नहीं लगता, अगर कोई एग्रीकल्चर के हैं तो इसको सपोर्ट दे सकते हैं इतनी, और एक एक साइंटिफिक पॉइंट आ गया कि अनाज को बालियों में छोड़ने से जो है उसको कीड़ नहीं लगता, बालियों से निकालते ही कीड़ लग जाता अगर ज्यादा दिन आप रखे तो, उनको बालियों में छोड़ दो। फिर कहा अब ख्वाब में तकदीर दिखाई गई और यूसुफ अलैहिस्सलाम के जरिए तदबीर बताई गई, तकदीर दिखाई गई, फिर तकदीर आ गई कि सात साल ऐसे आ रहे हैं जिसमें बारिश होगी, खाओगे पियोगे, फिर सात साल तकलीफ के आ रहे हैं, तकदीर है, फ्यूचर बता दिया गया, तकदीर साबित हो रही है। फिर यूसुफ अलैहिस्सलाम के जरिए तदबीर भी बता दी गई, तो फिर तकदीर और तदबीर क्या अलग अलग है? नहीं, एक ही बात है। रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम से सहाबा ने पूछा कि या रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम, जब हर चीज तकदीर से है तो फिर हम दवा करना और दुआ करना, कोशिश करना छोड़ दें? तो आपने कहा कि नहीं करो, क्योंकि दुआ और दवा भी तकदीर से है। ये हमारे जहन में, देखिए बेसिक थीम जो सूरह यूसुफ में पीछे पूरी चली आ रही है तकदीर की थीम है ये, यानी तीसरा ख्वाब है ये। और पहले ख्वाब में प्रिडिक्शन पूरा हो रहा सो आ रहा, यूसुफ अलैहिस्सलाम चांद सूरज और सैयारों को जो देखे, दूसरा ख्वाब ये बादशाहों के पास जो गुलाम था और जिसको सूली चढ़ा गया वो भी तकदीर बताई गई, यहां तीसरा ख्वाब सात मोटे गायें, सात पतली गायें, सात हरे गोशे और सात जो है सूखे, यहां भी तकदीर बताई गई और तदबीर बताई गई यूसुफ अलैहिस्सलाम के साथ जरिए, तो वो तदबीर भी जो है तकदीर ही से है, तो यहां सबूत मिलता है इसका। फिर उसके बाद में ये बात आ रही है कि वो ये है कि जब यूसुफ अलैहिस्सलाम को जेल से ले जाने का हुक्म हुआ तो यूसुफ अलैहिस्सलाम ने कहा कि वो औरतों से मेरे बारे में पूछो कि उनका क्या ख्याल है, जो हाथ काट ली थी और जुलेखा वगैरह का क्या ख्याल है जाके पूछो। तो खैर वो जाके पूछे तो उन लोग बोले कि नहीं कसम है वो बहुत नेक आदमी है, गलती हम लोगों की थी। तो इससे मालूम हुआ कि अगर हम पे कोई बोहतान लगे तो उसको क्लियर कर देना चाहिए, भाई आप शराब की दुकान से निकल रहे थे, मालूम हुआ कि कोई दोस्त है वहां, उनको बाहर बुलाना है, कोई उनके घर में गड़बड़ हो गई है, आप बुलाने के लिए निकले, कोई साहब आपको देख के बोले अजय तो तुमको मैं शराब की दुकान से निकलते हुए देखा, अब कोई और एक एक साहब बोले क्या है आप शराब की दुकान से निकले होंगे, तो आप क्लेरिफाई कर दीजिए कि नहीं मैं किसी को बुलाने के लिए गया था, मैं शराब पीने नहीं गया था। तो ये एक जो 19वां पॉइंट जो मिलता है वो ये है कि हम अब क्लेरिफाई कर देना उसको। अब उसके बाद में एक बड़ी तगड़ी बात आई है, ये जहां ये 13वां पारा शुरू हो रहा है तो वहां यूसुफ अलैहिस्सलाम की बात आ रही है कि वमा उबर्री नफ्सी इन नफ्सा लमारत अमारतुम बिसू, कि मैं अपने आप को बरी नहीं बोलता, मैं अपने आप को बरी नहीं बोलता। यह सब होने के बाद यूसुफ अलैहिस्सलाम ने कहा, यह जुलेखा का जो वाकया था, और बेशक नफ्स जो है बुरी चीज की तरफ हुक्म करता है, बेशक नफ्स बुरी चीज की तरफ हुक्म होता करता है। तो पहले हम नफ्स को समझे, फिर अम्मारा को समझे, अमर नफ्स अम्मारा। नफ्स क्या है कुरान से समझे। सूरह जुमर की 42वीं आयत है जिसमें कहा गया है कि हम इंसान का नफ्स दो वक्त लेते हैं, एक सोते वक्त, एक मरते वक्त जब जो कि लौटाया नहीं जाता, एक सोते वक्त जिनकी मौत लिखी भी नहीं रहती उनको लौटा दिया जाता है। नफ्स क्या चीज है? अब मौत में लिया जाता और जिनकी मौत वाकई नहीं होती उनका नींद में लिया जाता, तो मौत का तो हमको एक्सपीरियंस नहीं है, नींद का अलबत्ता एक्सपीरियंस है। नींद में क्या होता हमको? नींद में जो है जान तो रहती, लाइफ इज देयर, कॉन्शियसनेस नहीं रहता, शऊर नहीं रहता। और ये नफ्स ही जिम्मेदार है, नफ्स ड्राइवर है, जिस्म जो है व्हीकल है, गाड़ी है, लॉरी है, जिस्म अंदर नफ्स बैठा हुआ है, नफ्स जैसा चलाएंगा गाड़ी वैसी चलेंगी। नफ्स को हम अहमियत नहीं दे रहे, हम खाली जिस्म को अहमियत दे रहे हैं। तब ये नफ्स के तीन स्टैंडर्ड्स कुरान में बताए गए। अब यहां जब बात आ गई तो इसको क्लेरिफाई कर लेंगे। एक तो नफ्स अम्मारा है, अमर हुक्म देना, एक नफ्स ऐसा है जो हुक्म देता है, जिसकी ये 53rd आयत में बात आई है सूरह यूसुफ की। फिर उसके बाद में एक नफ्स लवामा है जिसका जिक्र सूरह खियामा की दूसरी आयत में आई है, मलामत करने वाला नफ्स, कॉन्शियंस। फकीर को झिड़की दे दिया आप, उसके बाद में अंदर से नफ्स मलामत करने लगा कि नहीं बोलना था गरीब आदमी, अगर हमको मंगने लगा देता तो क्या होता था, ये नफ्स लवामा है। फिर उसके बाद में सूरह फजर की 27वीं आयत में बात आई है कि नफ्स मुतमइन्ना, इत्मीनान का नफ्स। तो अब इसको एक्चुअली देखा जाए तो ये हमारे नफ्स के तीन स्टेजेस हैं। देखिए बच्चा है, जवान आदमी है, दिल में जो आया कर लेता, नफ्स के अमर पे अमल करता, नफ्स जो हुक्म देता उस पे अमल करता। जरा अधेड़ उम्र का हो गया है, कुरान वगैरह पढ़ लिया है, थोड़ा सही और गलत की तमीज हो गई है, तो वो नफ्स लवामा पैदा हो जाता है, उसको नफ्स अम्मारा जाके नफ्स लवामा में कन्वर्ट हो जाता। अब उन्हें सोचता ये सही है ये गलत है, ऐसा करना ऐसा नहीं करना, ये बात आती है। अब उसके बाद में थर्ड स्टेज ये आता, जब बुढ़ापा आ जाता तो वो रीजनिंग वीजनिंग चले जाती, बस एक बात समझ में आती कि जो कुछ है अल्लाह है, बस खत्म, कुछ तकदीर है। देखिए तकदीर की बात आ रही है, तकदीर है, अल्लाह ताला की मर्जी, इत्मीनान हो गया। आप जो भी होगा, हॉस्पिटल को जाना है वहां मरना है मरूंगा, अल्लाह ताला की मर्जी है, नहीं चलते फिरते मरना है वहां मरूंगा, अल्लाह ताला की, पलंग पे मरना है वहां मरूंगा, अल्लाह ताला की मर्जी है, मेरा कोई दखल ही नहीं है, इत्मीनान होगा, अब मेरा कोई दखल ही नहीं है। तो ये तीन स्टेजेस ऐसा मालूम होता है कि नफ्स अम्मारा अपना हुक्म, नफ्स लवामा जमीर का हुक्म, नफ्स मुतमइन्ना अल्लाह ताला का हुक्म तकदीर की शक्ल में। नफ्स अम्मारा फिजिकल लेवल पे है, जिस्मानी लेवल पे है, नफ्स लवामा मेंटल लेवल पे है, जहनी लेवल पे है, और नफ्स मुतमइन्ना इमोशनल लेवल पे है, जज्बाती लेवल पे है। तो इंसान के ये स्टेजेस गुजरते हैं, जैसा जैसा आदमी बूढ़ा होते चले जाता उसका नफ्स अम्मारा, जवानी है, जो दिल में आया कर ले रहे हैं, जरा अधड़ हुए रीजन आउट करने लगे, नफ्स को फीट करे कुरान और हदीस से, मालूम हुआ ये गलत है, मलामत होने लगी जमीर से। फिर तीसरा जो है, अब ये यूसुफ अलैहि सलाम को अगर अप्लाई करें आप, तो वो जो पहले टेम्पटेशन में वो भी आगे बढ़े, तो ये नफ्स हमारा है, नफ्स ने इनको भी हुक्म दिया, जवान आदमी थे, मर्द आदमी थे, इनको भी हुक्म हुआ, अंदर से नफ्स ने जो है हुक्म दिया कि चलो जुलेखा की तरफ बढ़ो। लेकिन उन्हें उन्होंने बुरहान देखा, ये बुरहान मालूम होता है कि कॉन्शियंस एंड नफ्स लवामा है, क्योंकि बुरहान जो होता है, कॉन्शियंस जो होता है, जमीर जिसको बोलते आप, जो मुसलमान होता है, जो अल्लाह ताला के अहकाम पे अमल करता है, जिसके जमीर पे कुरान फीट किया हुआ है, तो वो मलामत करता है, ये गलत है ये सही है, ये गलत है ये सही है। अगर आप फीट कर दिए कुरान पढ़े हुए हदीस पढ़े हुए, तो क्योंकि नबी थे आप, تو ایسا معلوم ہوتا ہے کہ فوراً آپ نے غور کیا, آپ کے نفس آپ کے ضمیر نے غور کروانے لگا ہے کہ یہ کیا ہو رہا ہے, دوسرے کی بیوی کے ساتھ ایسا عمل, نفس لوامہ. اس کے بعد میں فوراً تیسرا سٹیج آیا کہ یا اللہ آپ مجھے جیل میں بھیجا دیجئے. آپ جیل میں مطمئن بیٹھ گیا, یہ جھگڑے فساد ہی نہیں ہے, نفس مطمئن نہ. تو یہ بھی ہمارے جو ہے تین سٹیجز ہیں, یہ بھی لیسن ہم کو اس صورت سے ملتا ہے. پھر اس کے بعد میں 21واں پوائنٹ ملتا ہے کہ جب یہ خواب کی تعبیر بولے یوسف علیہ السلام تو بادشاہ بہت خوش ہوئے, بولے کہ لاؤ میں ان کو اپنے پاس اپنے لیے خاص طور پہ چن لیتا ہوں. اور جب وہ لائے گئے تو یوسف علیہ السلام نے کہا کہ مجھے ویئر ہاؤسز یعنی گوڈاؤنز جو ہے اناج جہاں رہتا اس کا مجھے انچارج بنا دیجیے. اور اپنا کوالیفیکیشن پیش کیے, کیا کہ میں علیم بھی ہوں حفیظ بھی ہوں. دیکھیے آپ قرآن سے کوالیفیکیشن بھی نکلتا, میں علم بھی رکھتا ہوں ویئر ہاؤسز کا. ممکن ہے ان کے جو جن کے پاس غلامی کرتے تھے ان کے ایسا کوئی کاروبار تھا, سنتے کرتے تھے, ان کو ایکسپیرینس ہو گیا تھا, کیونکہ اللہ تعالیٰ نے کہا ہم نے ان کو علم اور حکمت بھی دی. یہی بات موسیٰ علیہ السلام کے بارے میں سورہ قصص میں بات آئی ہے 28ویں سورت میں, کہ وہ جو دو لڑکیاں تھیں جن میں سے ایک کی سے شادی ہوئی, وہ اپنے والد سے سفارش کرنے لگی موسیٰ علیہ السلام کے بارے میں کہ ان کو رکھ لیجئے, یہ امین بھی ہیں اور خبی بھی ہیں. کوالیفیکیشن موسیٰ علیہ السلام کا مزدوری کے لیے پورا فارم دیکھنا ہے, گائے بیل بکری وغیرہ ان کو پانی پلائے تھے, معلوم ہو رہا ہے کہ فارمنگ کا پورا کاروبار ہے. ان اس کے واسطے قوت کی ضرورت ہے اور امانت کی ضرورت. امانت اس لیے کہ ایماندار ہونا آدمی, قوت اس لیے کہ بھائی جانوروں کے پیچھے بھاگنا کرنا ہے کرنا, بولے تو بغیر قوت کے کیسا کریں گے. تو قرآن میں جابس کے کوالیفیکیشن کے بارے میں بھی بات آئی ہے اس سے آپ نے. تو ویئر ہاؤس کا اگر آپ انچارج ہوئے تو پھر آپ میں دو چیزیں ہونا ہے, علم ہونا ہے ویئر ہاؤس مینج کرنے کے لیے, گوڈاؤن مینج کرنے کے لیے. پھر اس کے بعد میں اب جب یوسف علیہ السلام کے سوتےلے بھائی آئے, آ کے بولے کہ ایسا بنجامین بھی مل گئے ہیں, یوسف علیہ السلام مل گئے ہیں, یعقوب علیہ السلام کو سنائے, اور پھر وہ خمیز بھی ساتھ لے کے آئے, اور پھر انہوں نے کہا کہ نہیں یہ جو ان کو بولے کہ تم جو چھوٹے بھائی کو جب لینے کے لیے آئے, ابھی تو چھوٹے بنجامین کو جب بلا یوسف علیہ السلام ان کو جب لینے آئے تو یعقوب علیہ السلام نے کہا کہ دیکھو ایک دروازے سے داخل مت ہو, مختلف دروازوں سے داخل ہو. تو یہاں ایک احتیاط کا پہلو نکل رہا ہے, ایک سبق مل رہا ہے کہ دیکھو آپ ایک جگہ پورے داخل ہوئیں گے تو لوگ سمجھیں گے کہ بھائی وہ ٹیررسٹ ہیں, گینگسٹر ہیں, مارو ان کو پکڑو. بولے اتنا بڑا گروپ جو ہے طاقتور لوگوں کا چلے آ رہا ہے تو تم شہر میں کیوں شک و شبہ کیوں پیدا کرتے ہو, مختلف جگہوں سے جاؤ. انہوں نے تدبیر بتائی تو اللہ تعالیٰ نے وہاں کریکٹ کر کے بتایا کہ ان کی تدبیر سے جو ہونے کا تھا کوئی رکا نہیں, ہونے کا تھا سو ہوا. یہ ان کے ایک دل کی خواہش تھی, ایک عرض تھی, انہوں نے پوری کی کہ بھئی دیکھو پورے بیٹے ہیں, اب پورے بیٹے چلے گئے. تب احتیاط کے طور پہ بولتے نہیں بیٹا دیکھو خیال رکھنا, دیکھو اسٹیشن پہ گاڑی رکی تو پانی نہیں لینا, پانی خالی باٹل میں سے پینا, اسٹیشن کا پانی نہیں پینا. حالانکہ کچھ بھی نہیں ہوتا, وہ مرنا ہے تو وہاں کا بھی پی کے مرتا ہے, یہاں کا بھی پی کے مرتا, مگر جو ہے ان کی احتیاط تھی. تو ایک ترتیب میں بتایا جا رہا ہے کہ احتیاط کر لینا بہتر ہے. پھر اس کے بعد میں ہوا یہ کہ اب یوسف علیہ السلام نے اپنے بھائی بنجامین کے تھیلے میں گلاس ڈلوا دیا بادشاہ کا. اب اعلان ہوا کہ بھائی بادشاہ کی گلاس چوری گئی ہے اور جو اس کو لائے گا اتنا انعام ملے گا. تو اب بہرحال ان کے بنجامین کے گلاس تھیلے سے گلاس نکلی, ان کو روک لیا گیا. اب یوں اگر آپ دیکھیں تو بولیں گے صاحب یہ کیا جھوٹ ہے, آپ بلا وجہ کہ ان کو چوری کے الزام میں روک لیے. تو اب یہاں یہ بات سمجھ میں آتی ہے کہ وہاں بادشاہ کے قانون کے لیے دین الملک, دین کو وہاں سمجھایا گیا, ملک بادشاہ, دین جو ہے قانون, بادشاہ کے قانون کے تحت کسی اور کو نہیں روک سکتے تھے, جو چور ہے اسی کو روکنا پڑتا تھا اس قانون کے تحت, تو ان کو روک لیا. اب یہ دیکھنے کے لیے بڑی جھوٹی بات ہوگی بلا وجہ گلاس ڈالے اور ان کو پکڑ لیے. تو معلوم ہوا کہ نیک نیتی سے جھوٹ کرنا, جھوٹ بولنا بھی جائز ہے نیک نیتی سے. یا نیت کیا تھی, پوری فیملی کا ری یونین, ماں باپ پورے بھائیوں کو ملانے کا مقصد. ابراہیم علیہ السلام نے بتوں کو توڑ دیا اور وہ بڑے بھائی کے ہاتھ میں جو ہے کلاڑی دے دی, بڑے بت کے ہاتھ میں کلاڑی دے دی. جب یہ آ کے پوچھے کہ بھائی کون توڑے تو بولے وہ اس سے پوچھو, وہی توڑا سب میں بڑا ہے. جھوٹ ہو گیا, بالکل جھوٹ ہو گیا, انہیں توڑا ہی نہیں. لوگ بولے کہ بھائی کیسا توڑ سکتے, जवाब दिलवाना चाह रहे थे, बुत कैसा तोड़ेगा, तो बोले पूछो इनसे, तो ये बात कैसा कर सकते। तो एक झूठ से इन लोगों की बिल्कुल हकीकत खुल के सामने आ गई कि ये तो बोले भाई ये बुत तो बात नहीं करते। तो फिर जब बात भी नहीं कर सकते तो फिर इनकी तुम क्या परस्तिश कर रहे हो। तो यहां भी वही बात हुई कि अगर ऐसा नहीं करते तो नीयत क्या थी, भाई मियां बीवी में लड़ाई हो गई, आप जाके मियां से झूठ बोल दिए। अरे क्या चाहती भाई आपकी बीवी, बोले वो बोल रही थी भाई को, बोल रही थी जो ऐसा अफसोस हो रहा बिला वजह छोड़ी में ऐसा है वो है। चलो वो खुश होके इन्हों भी तारीफ कर दिए, उन्होंने जाके बोले दोनों को फिर मिला दिए, इसमें किसी का नुकसान नहीं हो रहा ना। हाँ जाके झूठ बोले, अरे मियां तुम्हारी बीवी तो बहुत ऐसा करी वैसा करी, झूठ बोल दिए, बोल के दोनों को लड़ा दिए। तो नीयत देखी जाती, ये बाद में साबित हो गई। इससे पहले हम अहादीस जो पढ़ रहे हैं उसमें मुसलसिल ये बात आ रही है कि आमाल का दारोमदार नीयतों पे है। तो नीयत यूसुफ अलैहिस्सलाम की जो है इनको सबको मिलाना था। और फिर उसके बाद में जब ये याकूब अलैहिस्सलाम ने कहा कि देखो अल्लाह की रहमत से मायूस नहीं होना चाहिए, ये भी सबक मिलता है कि कैसे भी हालात हो जाए अल्लाह की रहमत से जो है मायूस नहीं होना चाहिए, और आम तौर पर मुल्क के कानून की पैरवी करना चाहिए। यूसुफ अलैहिस्सलाम जैसे नबी उस मुल्क के कानून की पैरवी करे। अब हमारे पास कानून है कि बाएं हाथ से चलो, गाड़ी चलाओ बाएं। आप बोले मैं साहब मिडिल ईस्ट में रह के आया हूं, मैं तो सीधे हाथ से चलाऊंगा, तो फिर क्या होगा, पूरा बदनज़मी हो जाएगी, एक्सीडेंट्स हो जाएंगे, एक तमाशा हो जाएगा। तो जहां टकराता नहीं है दीन से वहां आमतौर पर बात होनी चाहिए कि वहां मुल्क के कानून पर जो है आपको अमल करना चाहिए। फिर हुआ यह कि ये भाई जो यूसुफ अलैहिस्सलाम के साथ इतना बुरा मामला करे थे वो भीख मांगने लगे। तो अल्लाह ताला बाज़ वक़्त जोर दे के आजमाता, उसके बाद में उनको जो मारा बुरी तरीके से, तो ये हालत हो गई कि यूसुफ अलैहिस्सलाम के साथ जो ज़ियादती करे थे उनसे जो है भीख मांगने आ गए। और फिर उसके अब यहां एक बड़ी इंपॉर्टेंट बात आ रही है कि यूसुफ अलैहिस्सलाम ने अपना खमीज, ये बड़ी साइंटिफिक चौथी बात है साइंटिफिक, यूसुफ अलैहिस्सलाम ने अपना खमीज दिया कि याकूब अलैहिस्सलाम की बीना ही चले गई, ब्लाइंड हो गए हैं वो, कैटरैक्ट डेवलप हो गया उनको, वाइट हो गई आंखें, तो ये खमीज उनके चेहरे पे डाल दो बीना ही आ जाएगी। तब जब ये खमीज लेके काफिला आ रहा था तो यूसुफ याकूब अलैहिस्सलाम ने कहा मुझे यूसुफ की बो आ रही है, तो बो पसीने की आती है, इस वक्त मुझे इतना पसीना है कि मैं समझता हूं जरा मेरे करीब आ गए तो मेरे पसीने की बो आएगी। इसीलिए रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम मित्र लगाते थे कि पसीने की बो से भी किसी को तकलीफ ना हो, सुन्नत। तब ये याकूब अलैहिस्सलाम को यूसुफ अलैहिस्सलाम की बो आ रही थी तो जाहिर है पसीने की बो आ रही थी। अब ये जब खमीज यूसुफ याकूब अलैहिस्सलाम के चेहरे पे डाले तो आपको बीना ही आ गई। अब एक इजिप्ट के डॉक्टर हैं अब्दुल बासित मोहम्मद, ये वर्स नंबर 93-96 जो यूसुफ अलैहिस्सलाम का है उसमें ये वाकया ये पढ़ रहे थे, तो इन्होंने गौर किया कि भाई यूसुफ अलैहिस्सलाम को बो, याकूब अलैहिस्सलाम को बो किसकी आना चाहिए, पसीने की बो, और पसीने की बो का शर्ट जो है आंख पे डाले तो बीना ही आ गई। तो आप फौरन क्या किए, स्वेट ग्लैंड जो होते उससे पूरे केमिकल्स जमा करने लगे, वो 250 वो ड्रॉप्स कलेक्ट करे, कुछ जानवरों पे पहले टेस्ट किए, फिर 250 कैटरैक्ट के पेशेंट्स पे टेस्ट किए। देखिए जबरदस्त चीज है, 99% सक्सेस कैटरैक्ट डिसॉल्व हो गया, 99% सक्सेस कैटरैक्ट डिसॉल्व हो गया। और ये पूरे स्वेट ग्लैंड्स जो होते जहां जहां से पसीना निकलता जमा करके उसके ड्रॉप्स बना के उन्होंने डाला, यानी 15 दिन सुबह और शाम जो है 15 दिन ये ड्रॉप्स डाले। इसको जो है पेटेंट के लिए अप्लाई किए हैं ये यूरोप और अमेरिका में, और एक स्विस कंपनी एक दवा को रजिस्टर की है। ये डॉक्टर अब्दुल बासित मोहम्मद का ये शर्त थी कि ये मार्केट में ये दवा आएगी मेडिसिन ऑफ द कुरान के नाम से, तो ये दवा मार्केट में मेडिसिन ऑफ द कुरान के नाम से स्विट्जरलैंड वगैरह में आ गई। ये इस्लामिक वॉइस January 2002 के इशू में जो है ये न्यूज आई थी। अब देखिए आप वो जमाने में ये इल्म नहीं था, मौजूदा बोले आप भाई एक पैगंबर सैमुअल अलैहिस्सलाम का गालिबन सूरह बकरा में आया कि वो 100 साल तक जो है मुर्दा रखे गए, 100 साल तक उनके खाने पे कुछ भी असर नहीं हुआ। अब कुछ दिन पहले हमारे एक दोस्त आए बोले भाई मैं लंदन से आ रहा था वो उनके बेटी का चौथी का खाना खाया, मैं बोले एक साल हो गई शादी होके, डीप फ्रीजर में डाल के रखे। तो जब इल्म अभी नहीं आया था मोजेजे का, ये भी इल्म नहीं आया था। तो बाज मोजेजे ऐसे हैं जो इल्म आने से पहले अल्लाह ताला करके बता दिए, हिंट करके दिए। टेली ट्रांसपोर्टेशन एक बात आ रही है कि वेलोसिटी ऑफ लाइट पे ये ट्रांसफर होगा, अमेरिका जाएगा, जैसे का वैसा फिर रिसिंथेसाइज होगा। पहला एक्सपेरिमेंट सक्सेसफुल हुआ, एक फोटोन को ट्रांसपोर्ट करे। सुलेमान अलैहि सलाम के दरबार में एक आदमी था, बिल्किस का तख्त आग झपकने से पहले ललवा दिया, दरबार में ला दिया। तो उसको किताब का इल्म था, हो सकता है यही किताब लोहे महफूज का इल्म अल्लाह ताला दिए थे। तो मोजिजों का मालूम हो रहा है कि बाज मोजिजे बाद में समझ में आते हैं। फिर अब यहां ये बात समझ में आई है कि तक्वा यानी गुनाहों से बचना, यूसुफ अलैहिस्सलाम जो गुनाह से बचे, सबर जो औलाद की दूरी पे याकूब अलैहिस्सलाम सबर किए, फिर ये एहसान करना भाइयों पे, ये अजर, और फिर कामयाबी पर शुक्र का इजहार करना, ये कामयाबी के लिए जरूरी है। ये सबक मिल रहा है हमारे को 29th जो सबक मिल रहा है। फिर के कसस में यानी जो ये पैगंबरों के वाकयात आते हैं, इसमें इबरत है, लेसन है। ये किस्से नानी माँ के किस्से कहानियां बोल के नहीं पढ़ना, बल्कि एक एक लेसन। देखिए मैं काफी दिन बैठ के ये पॉइंट्स निकाला हूं, 30, 31, 32 पॉइंट्स निकले हैं, काफी धापोश करने के बाद अल्लाह की फजल से। फिर हमारे एम ए रहीम साहब भी एक किताब ला के दिए हैं, कुछ पेपर्स ला के दिए हैं, उसमें बाज़ाब्ता एक बुक है सूरह यूसुफ पे, पूरी बुक आई है उसमें सूरह यूसुफ पे, और पूरे पेपर्स है। अब उनका इंटरप्रिटेशन अगर अब वो हम लेके बैठे तो मैं समझता हूँ 5-6 सिटिंग्स भी जो है कम नहीं होंगे। तो यहां मतलब ये था कि एक ही सिटिंग में जो है बात को समझा दें। और ये लेसन निकला कि हक और अच्छे किरदार की जीत हुई, दुश्मनी हसद और बुराई की आजिजाना हार हुई। लेकिन ये भाइयों से सबक ये मिला कि वो आखिरी में शर्मिंदा हुए, रीयूनियन हो गए, शर्मिंदा हुए। ये नहीं कि अपने गुनाह पे अड़े हुए रहे, बल्कि वो शर्मिंदा हुए। और फिर एक चीज ये मालूम हुआ कि तीन ख्वाब हम देखे, तीनों ख्वाब में तकदीर बताई गई, तो मालूम हुआ कि ये सारी कायनात तकदीर पे बिना पे चल रही है। तकदीर है, तकदीर पे ईमान शर्त है। बगैर ईमान के ओहद पहाड़ के बराबर भी अगर कोई सोना खैरात करे तो उसको जो है अजर नहीं मिलेगा, ये रसूलुल्लाह सल्लल्लाहु अलैहि वसल्लम की हदीस है। अब रहा हमारा जिम्मा, नियत का है। जैसा यूसुफ अलैहिस्सलाम की, देखिए लेसन मिल रहा, यूसुफ अलैहिस्सलाम की नीयत पूरे भाइयों और माँ बाप को मिलाने की थी, वो एक ग्लास का झूठ बोलने के जरिए। इस तरीके से हमारा जो देखा जाएगा, नीयत देखी जाएगी। भाई अब मैं यहां घर से निकल के यहां आ रहा हूं, काय के लिए आ रहा हूं? मैं अल्लाह का कलाम समझने और समझाने के लिए आ रहा हूं, या ये कि भाई लोग इज्जत करें, अरे भाई ऐसा है वो है? तो बात मालूम हुई, जो बोलना बोलने लगवाना था वो तो बोलने लगवा दिया अल्लाह ताला, लेकिन दिल की कैफियत अल्लाह ताला को मालूम है नीयत क्या है। इससे पहले भी बात आई कि भाई आपकी घड़ी रुक गई थी, आप तेज भाग लेते हुए आए, देखे तो लोग मस्जिद से वापस चले जा रहे हैं, तो मालूम हुआ कि जमात हो गई, लेकिन आप नीयत से निकले थे नमाज की जमात के लिए। तो हदीस में बात आ रही है कि पूरी जमात की नमाज का अजर मिलेगा आपको, हालांकि आप नमाज नहीं पढ़े, बाद में आप अकेले पढ़ लिए। तो इससे जो इन वाकयात से ये बात मालूम होती है कि हर चीज तकदीर से है, हमारी जिम्मेदारी नीयत है, और फिर एवरी वन स्टोरी इज ऑलरेडी रिटन डाउन बाय अल्लाह ताला। हर एक की कहानी अल्लाह ताला लिख चुके हैं। क्या स्टोरी राइटर है? एक 2-3 फिल्मी स्टोरी राइटर्स के नाम क्या लूं मैं ऐसी जगह पे, बोले क्या साहब, एक से एक स्टोरी थी उनकी, बोले वो डायरेक्टर का एक से एक फिल्म था। अब इसको क्या बोलेंगे, इस वक्त 6 बिलियन लोग हैं दुनिया में इस वक्त जिंदा, 6 बिलियन स्टोरीज अल्लाह ताला ने लिखी है, और किसी की मजाल नहीं है उस स्टोरी से एक कदम हट के चले, सवाल ही नहीं पैदा होता, किसी की मजाल नहीं। अब वो स्टोरी में जलजले भी हैं, वो स्टोरी में ट्रेन के एक्सीडेंट्स भी है, उस स्टोरी में ब्लास्ट भी है, वो स्टोरी में खुशियां भी हैं, ईद भी है, हर कम्युनिटी की ईद है, तमाम चीजें आ रही हैं। तो अब हम समझ रहे हैं मैं कर रहा हूं, ये शैतान है, ये तू नहीं कर रहा है, तू करवाया जा रहा है। तू सिर्फ इतनी कोशिश करके इस चीजों से लेसन ले, सबक ले, और अपनी नीयत को ठीक रखने की कोशिश कर। ये बात समझ में आई। अब इसके बाद में आज जरा मुमकिन है थोड़ी सी देर हो जाए, अब इसके बाद में जो कुरान का बाकी हिस्सा बच जाता है और वो मैं पढ़ देता हूं ताकि ये सूरत कंप्लीट हो जाए। जालिका मिन अंबा अल गैब नूही इलैक, ये जो है गैब के واقعات میں سے ہے. محنت کی چیز نکل گیا. ذالک من انباء الغیب نوحیہ الیہ, یہ غیب کے واقعات, انسین واقعات ہیں. پاسٹ کو بھی غیب کہا گیا ہے, پاسٹ کے آپ نہیں دیکھے ہیں اور ہم آپ کی طرف اس کی وحی کرتے ہیں. وہ ما کنتا لدیہم اذا اجمعوا امرهم وهم یمکرون, اور آپ ان کے پاس نہیں تھے جب یہ لوگ جمع ہو کے جو ہے اپنا معاملے کا فیصلہ کر رہے تھے اور پلان کر رہے تھے کہ یوسف علیہ السلام کو کس طریقے سے بولی میں ڈال دینا ہے, آپ نہیں تھے وہاں. وہ ماں اکثر الناس ولو ہرستا بھی مومنین, اور اگر آپ ہرز بھی کریں تو میجورٹی, اکثر میجورٹی, میجورٹی انسان ایمان نہیں لائے. اس وقت 6 بلین پاپولیشن میں نام کے بولیے آپ 1.2-1.3 بلین مسلمان ہیں, اس میں نام کے کتنے ہیں کام کے کتنے نہیں مانے. 4.8 بلین جو ہے وہ لوگ ہیں جو ان چیزوں پہ ایمان نہیں لائے. یہ قرآن کی آیت ہے, بالکل سچ ہونا ضروری ہے. وہ ما تسألهم علیہ من اجر, اور آپ ان سے کوئی اجر معاوضہ نہیں مانگتے. ان ہوا الا ذکر للعالمین, یہ کچھ نہیں ہے تمام عالمین کے لیے نصیحت. یہ قرآن, اس کے واقعات, یہ جو ہے تمام لوگوں کے لیے نصیحت ہے. وہ قائم من آیت فی سماواتی والارضی یمرون علیہا وہم انہا مرزون, اور آسمان و زمین میں کتنی ہی ایسی نشانیاں ہیں جس پہ سے یہ جو ہے بغیر انجان گزر جاتے ہیں, غور ہی نہیں کرتے. اب جیسا ہے سورہ یوسف میں جو ہے اتنے واقعات تھے, غور ہی نہیں کرتے, اپنا پڑھ لیے سورہ یوسف پڑھ لیے گزر. بھئی یہ بارش ہو رہی ہے, بارش کا کون بھر, اب بادل پورے ہیں, ایک نکل کے دیکھے بارش ہو رہی ہے, پھر تھوڑی دیر کے بعد دیکھے رکی ہوئی ہے, روکا کون, شروع کون کیا, کون کیا, اللہ تعالیٰ کی مرضی. بادل کھڑے ہیں نہیں برساتے ہم, چلو ہو گئے, اب برساتے, اتنا برساتے کہ ڈوب کے ختم ہو جانا, کس کی مرضی. بھئی امریکہ میں ایک جگہ جو طوفان آیا لاسٹ تھرڈ جو تھا, اس میں تھرڈ فلور تک پانی آ گیا. اب ہمارے پاس جو آندھرا میں آیا, ایک بس کے اوپر سے پانی جا رہا ہے, ایوریج سے زیادہ بارش ہو گئی ہے. تو یہ سب اللہ تعالیٰ کی مرضی ہے. یہ تمام آیتوں پہ سے گزرتے ہیں, انجان گزر جاتے ہیں, غور ہی نہیں کرتے کہ یہ کس کا کاروبار ہے, گورنمنٹ کروا رہی ہے. آپ بولیں گے بھائی دیکھو گورنمنٹ چینج ہوئی, وہ کیا بارش کا انتظام کرائے گا, تو بیوقوف بولیں گے آپ کو لوگ. تو یہاں یہ آیتوں سے گزر کے اللہ تعالیٰ کو پہچانو, نشانیاں ہیں. وہ ماں یومین اکثر اوم بلّہ اللہ و ہم مشرکون, اور اکثر میجورٹی اللہ پہ ایمان نہیں لاتے سوائے اس کے کہ وہ شرک کرتے ہیں, میجورٹی شرک کرتے ہیں. اب آپ اپنے آپ پہ بھی ڈالیے کہ خدا نخواستہ ایسا تو نہیں ہے, شرک میں کیا آ گیا, انا آ گئی, میری اپنی خواہش بھی آ گئی, باس کی بات بھی آ گئی, عہدے کی اہمیت بھی آ گئی, دولت بھی آ گئی, علم بھی آ گیا. علم پہ ناز ہے کسی کو, کس کا دیا ہوا ہے. بلا یو یہ تو نہ بھی شعیم من علم اللہ بما شاء, تم ہمارے علم سے کچھ لے ہی نہیں سکتے سوائے اس کے کہ ہم جو دیں. حکمت آپ کی دی ہوئی ہے, زندگی آپ کی دی ہے, مما رزقناہم ینفقون, ہم نے جو رزق دیا ہے اس پہ خرچو, آپ کا کچھ ہے ہی نہیں. تو اب یہ جو سمجھتا ہے کوئی آدمی کہ میں خرچ رہا ہوں, میری ذہنیت, میرا علم, میری دولت, میرا پوزیشن, یہ سب شرکی کیفیت ہے, کیونکہ ہم بت پرستی تو اللہ کے فضل سے نہیں کرتے. تو اللہ کو چھوڑ کے مخلوق سے کسی چیز کو اٹھا کے اللہ تعالیٰ کے لیول پہ اٹھانا, تو بولے کہ اکثر لوگ اس طریقے کی بات کرتے ہیں. اور پھر وما یومن اکثر ہوں بلّہ اللہ و ہوں مشرکون, وف آمن ان تاتیہم خاشیہ من عذاب اللہ, کیا یہ لوگ اس بات سے اطمینان ہیں کہ اللہ تعالیٰ کا عذاب ان پر آئے جو ان کو ڈھانپ لے. اور تاتیہم الساعۃ بغتۃ وہم لا یشعرون, یا قیامت ایک دم آ جائے کہ ان کو شعور ہی نہ ہو, ایک جھپکے میں, کلمح البصر او اخرت, پلک جھپکنے کے, یا اس سے بھی قریب دیر میں قیامت آ سکتی ہے. اب صاحب جو کشمیر میں جو زلزلہ آیا, ان کی تو قیامت ہی ہوگی نا, جو مر گئے بےچارے ان کی تو قیامت ہی ہوگی, اور جو ٹرین میں ڈوب کے مرے ان کی بھی تو قیامت ہی ہوگی, ایک جھٹکے میں نہیں معلوم. اب لوگ بیان بھی ہے بھائی, اٹھے بارش ہو رہی تھی کچھ بھی نہیں, ایک جھٹکا آیا پانی آ گیا ختم, چلے ہو. تب ان کی قیامت اس لیے قائم ہوگی کہ ایک حدیث میں مفہوم ہے کہ قیامت تم سے اتنی ہی دور ہے جتنی تمہاری موت, کیونکہ موت کے بعد وقت کا کانسیپٹ نہیں رہتا. یہ جب خبر سے اٹھیں گے قیامت میں دے تو ایک دوسرے سے بات کر لیں گے, کتنے دن رہے, کوئی بولے گا ایک گھنٹہ, آدھا گھنٹہ, ایک دن. حالانکہ ابراہیم علیہ السلام وغیرہ ہزاروں سال پہلے ان کا انتقال ہوا ہے, ان کو بھی وہی ٹائم کا کانسیپٹ وہی دکھے گا. تو وہاں کوالٹی ہے, کوانٹیٹی نہیں ہے. تو یہ بات ہمارے ذہن میں رہنا ہے کہ کیا اس سے اطمینان سے بیٹھے ہو, کبھی بھی کوئی چیز ہو سکتی ہے. قل ہاذہ سبیلی ادعو الی اللہ, آپ ان سے کہہ دیجئے, رسول اللہ صلی اللہ علیہ وسلم کو حکم ہو رہا ہے کہ یہ میرا راستہ ہے, یہ قرآن کا راستہ میرا راستہ ہے, میں اللہ کی طرف تم لوگوں کو بلاتا ہوں. اللہ بصیرتن اور بے بصارت کے تو اس پہ, یعنی پروف ثبوت پہ بلاتا ہوں. یہ پوری کائنات دیکھو اس کی تخلیق ہے. انا و من تبعنی, میں بھی بلاتا ہوں, میری اتباع جو کرتے ہیں وہ بھی بلاتے ہیں. تو مطلب یہ ہے کہ رسول اللہ صلی اللہ علیہ وسلم کی اگر آپ اتباع کرتے ہیں تو پھر آپ کو بھی لوگوں کو اللہ کے راستے کی طرف بلانا چاہیے, خود نمونہ بن کے. آپ خود عمل نہیں کرتے دوسروں کو بلا رہے ہیں تو یہ بات ذرا ظلم کی بات ہو جاتی ہے. وہ سبحان اللہ ہی وما انا من المشرکین, اور اللہ تعالیٰ تمام برائیوں سے ڈیفیکٹ لیس ہے, تمام برائیوں سے بری ہے, پاک ہی پاک ہے. اور میں جو ہے مشرکین میں سے نہیں ہوں, میں مخلوق میں سے کسی چیز کو اٹھا کے اللہ تعالیٰ کے لیول پہ نہیں بٹھاتا. وما ارسلنا من قبلک الا رجال نوحی الیہم من اہل القرى, اور آپ سے پہلے ہم نے صرف انسانی بھیجے جن کی طرف ہم نے وحی کی, یعنی جو وہ شہر والوں کو جو ہے سنایا کرتے تھے. ہم نے جو بھی پیغمبر بھیجا وہ انسان ہی کو بھیجا, انسان سے ہٹ کے کسی کو نہیں بھیجا. افلم یسیروا فی الارض فینظروا کیف کان عاقبۃ الذین من قبلہم, کیا یہ زمین میں چلتے پھرتے نہیں اور یہ نہیں دیکھتے کہ ان سے پہلے لوگوں کا کیا حال ہوا؟ گولکنڈا فورتھ رینوویٹ ہو رہا ہے, کہاں گئے قطب شاہ, کہاں گئی وہ ڈانس کرنے والی, یہ تارپے سے چلے جا رہی ادھر ادھر, کس سے مشہور جو ہے, کدھر ہے, کہاں ہے, کہاں ہے فلک نما پہ حکومت کرنے والے, کدھر ہے کنگ کوٹھی والے, یہی ہیں. یہ دیکھیں ہسٹری, ہسٹورک ریکارڈز ہیں یہ پورے, دیکھو کدھر ہے. یہاں سے نکل سواری نکل رہی بولے تو پورا ٹریفک رک جاتی تھی, کہاں ہے اب ٹریفک جو ہے چلے جاتی سامنے سے, ختم ہو گئے سب. تو پورے ہسٹری دیکھو, لال قلعے کا کیا ہوا, گولکنڈے فورٹ, دولت آباد کے قلعے کا کیا ہوا, ایک کائی کو چھوڑے اللہ تعالیٰ کہ دیکھو قومیں کس طریقے سے ہم نے تباہ کی, اس پہ غور کرو. بولا دار الآخرت خیر للذین اتقوا, اور آخرت کا گھر جو ہے ان لوگوں کے لیے بہتر ہے جو تقوی اختیار کرتے. تقوی کیا ہے؟ اللہ سے ڈر کے گناہوں سے رکتے ہوئے نیک عمل کرنا, یہ تقوی ہے. ان لوگوں کے لیے آخرت بہتر ہے. افلا تعقلون, تو کیا تم سمجھ نہیں رہے, سمجھ کہاں لگا رہے ہو, کدھر لگا رہے ہو, جہاں جا کے بسنا ہے وہاں لگا رہے ہو, جہاں سے جانا ہے وہاں لگا رہے ہو. یا تو جانا ہے نہ, سب کبھی نہ کبھی تو جانا ہے. دیکھیں کوئی بری بات نہیں ہے, برا ماننے کی بات نہیں ہے, ہم لوگوں میں سے سب کو جانا ہی ہے نا کبھی نہ کبھی, اور وہ ہمیشہ کی زندگی ہے. تو کیا تم عقل نہیں رکھتے, کس کو جو ہے زیادہ اہمیت دے رہے ہو, دنیا کی زندگی کو اہمیت دے رہے ہو, حالانکہ آخرت کو دینا چاہیے. حتی اذا استیسر رسولو وظنوا انہم قد کذبوا جاءہم نصرنا, یہاں تک کہ ہمارے رسول جو قوموں کے پاس بھیجے گئے وہ مایوس ہو گئے کہ یہ قوم ہماری سنتی نہیں, کیونکہ میجورٹی ایمان نہیں لائی. تو جب اور انہوں نے کہا کہ بھئی ہم تو جھٹلائے گئے, اور اس وقت ہماری مدد آئی, موسیٰ علیہ السلام کو مدد آئی, صالح علیہ السلام کو مدد آئی, ہود علیہ السلام کو مدد آئی. کوئی نبی ایسا نہیں ہے جس کو اللہ تعالیٰ کی مدد نہیں آئی, آتے رسول اللہ صلی اللہ علیہ وسلم کو مدد آئی. مدینہ منورہ میں جو ہے ہی واز دا ہیڈ آف دی پولیٹیکل اینڈ ریلیجیس ہیڈ آف دس اسلامک کنگڈم, تو ہر ایک کو اللہ تعالیٰ کی مدد آئی. فن مجیا من نشا, تو ہم جس کو چاہے ہم نے بچا لیا. بلا یورد باسنا عن القوم المجرمین, اور یہ جو قوم جو مجرمین ہے, جو قرآن اور حدیث کے خلاف جو کام کرتے ہیں, ان سے ہماری تباہی لوٹا ہی نہیں جاتی, پلٹا ہی نہیں جاتی. تو معلوم ہو رہا ہے کہ ہمارے ساتھ اگر کچھ ایسا معاملہ ہو رہا ہے جو تباہی کا معاملہ ہو رہا ہے, تو پھر ہم قرآن اور حدیث کی اتباع نہیں کر رہے ہیں, ہمارے میں غلطی. کئی جگہ آیا کہ مومنین کی مدد کرنا, مومنین کو نجات دینا, یہ ہم پہ انکمبنٹ ہے, لازم ہے ہمارے پہ. تو اگر ہم مومنین بول رہے ہیں ان کی مدد نہیں ہو رہی, تو یہ قرآن کی آیت غلط نہیں ہو سکتی, ہم میں ایمان میں کچھ خلل ہے, ہمارا ایمان کچھ ٹھیک نہیں. تو یہ بہترین مہینہ ہے, تھوڑے دن باقی رہ گئے, کوشش یہی کرنا کہ اپنے غلطیوں کو ٹھیک کر لے. دعا کرے اللہ تعالیٰ سے کہ ہمیشہ اسی طریقے کی تخوے کی زندگی گزرتے رہے. لقد کانا فی قصصہم عبرۃ لاولی الالباب, یعنی بے شک یہ پرانے جو واقعات ہیں اس میں انٹلیکچوئلس کے لیے, جو عقل رکھتے ہیں ان لوگوں کے لیے عبرت ہے, لیسن ہے, جو عقل رکھتے ہیں ان کے لیے عبرت ہے ان واقعات میں. اب ہم دیکھیں کہ 30-32 پوائنٹس نکل گئے, میں اکیلا آدمی بیٹھا تو نکل, اور میں آپ کو بتاتا ہوں کہ یہ اور لٹریچر ہے. یہ یوسف علیہ السلام کے اوپر اب نہیں معلوم اور کتنے لوگ کتنا لکھے ہیں. تو پھر یہ بول رہے ہیں کہ عقل مندوں کے لیے, جو سمجھ اپنے آپ کو سمجھدار سمجھتے ہیں وہ سمجھ یہاں لاؤ اور قرآن سے سمجھ لو. قرآن گائیڈ کرتا آپ کو ہر فیلڈ میں, دیکھیں آپ ایسٹرونومی کی فیلڈ میں بھی گائیڈ کر رہا ہے, اب اس سے بڑھ کے کیا ہونا. ما کانا حدیثیں یفترا, یہ کوئی ایسی چیز نہیں ہے قرآن جس کو گڑھ لیا گیا ہے بنا لیا گیا. ولیکن تصدیق الذی بین یدیہ, لیکن یہ اس سے پہلے جو تھی اس کی تصدیق ہے, یہ توریت اور زبور اور انجیل جو تھی اس کی تصدیق ہے, یہ بھی کتابیں اللہ تعالیٰ کی طرف سے. وہ تفصیل کل شعین, اور ہر چیز کی تفصیل ہے. دیکھیے کل شعین کے بارے میں اس سے پہلے بات آ گئی ہے کہ جب اللہ تعالیٰ کے ساتھ آتا ہے ٹرم کل شعین تو ہر چیز ہوتے ہیں, جب کسی اور کے ساتھ آتی تو اس سے متعلق جو تمام چیزیں ہیں. جیسا ذوالقرن نین کو ہم نے ہر چیز دی تھی, ذوالقرن نین کو ایک اچھا بادشاہ بنانے کے لیے جو تمام چیزوں کی ضرورت تھی وہ ہم نے دے دی. تو ہماری زندگی سے وابستہ جتنی چیزیں ہیں ہر ایک کے بارے میں قرآن میں ذکر کیا گیا ہے. ڈھونڈو تو ملے گا, سائنس ڈھونڈے تو ملی. شروع جب 1971 وغیرہ میں یہ کام شروع کرا تھا تو بعض لوگوں کو بڑا اعتراض تھا, یہ کیا صاحب یہ قرآن میں جو ہے سائنس ملا دے رہے ہیں. اب کوئی نیشن ایسا نہیں ہے جہاں سے قرآن اور سائنس پہ کام نہیں ہوا ہے. کوئی ٹی وی چینل ایسا نہیں ہے جس پہ جو ہے قرآن اور سائنس کا کوریلیشن نہیں بتایا جاتا ہے مسلم کنٹریز کا. تو ہوا یہ کہ ہم یہ اینگل سے قرآن کو پڑھے ہی نہیں نا جی, پہلے تو پڑھے ہی نہیں, ہم خالی ٹیپ ریکارڈر کی طرح ٹیپ پڑھ دیے, ہو گیا قصہ ختم. تو الحمدللہ رب العالمین, سب اس کے معنی کیا ہے؟ وہ معنی وانے کیا ہے؟ بچپنے میں رٹا دیا آ گیا ہوگا. لا الہ الا اللہ محمد رسول اللہ صلی اللہ علیہ وسلم, اس کے معنی کیا ہے؟ معنی کیا ہے؟ کلمہ ہے حضرت, معنی پوچھتے ہیں. کیا معنی نہیں معلوم میرے کو؟ چلو ایک جھڑکی دے دیے خاموش ہو گیا ہوگا. تو یہ قرآن میں ہر چیز کی تفصیل ہے, آپ ڈھونڈیں گے تو ملے گا نا. بھائی میں اپنا, یعنی آپ لوگ سنی رہے ہیں اتنے برسوں سے, دیکھیے اکنامکس کی تفصیل ہے, پرنسپلس بتا دیے, میجر پرنسپل, پولیٹیکل سائنس بتا دیا, لا آف انہیریٹنس وغیرہ لا پورا بتا دیا, میرڈ ریلیشن فیملی لاس پورے بتا دیے, نیچرل سائنسز پوری آ گئی. آپ جتنے سبجیکٹس بولیے کہیں نہ کہیں ڈھونڈیا نکل جاتا, اور یہ قرآن کی آیت ہے, یہ اس میں ہر چیز کی تفصیل ہے. ہمارے سے جو وابستہ ہے وہ ہدا اور یہ راستہ دکھاتا ہے, جنت کا راستہ دکھاتا ہے. اگر جنت پہ یقین ہے, دوزخ پہ یقین ہے, حساب کتاب پہ یقین ہے, تو پھر اس پہ عمل کرو. اس کو عمل کرنے کے لیے سمجھنا پڑے گا, اس کو سمجھنا پڑے گا. سمجھنے کے لیے کیونکہ مادری زبان ہماری عربی نہیں ہے, اس لیے ہم کو ایسی زبان میں پڑھنا پڑے گا جو ہم کو آسانی سے سمجھ میں آتی ہے. ہم لوگوں کے لیے اردو یا پھر انگریزی میں سمجھنا پڑے گا. اور پھر وہ رحمتا لقومی یومنون, اور ایمان لانے والی قوم کے لیے رحمت ہے. یا اللہ پھر ہم ایمان نہیں لائے, ہم کو ہمارے لیے رحمت نہیں ہے. بھائی اگر ہم پڑھ نہیں رہے ہیں, سمجھ نہیں رہے ہیں, عمل نہیں کر رہے ہیں, تو پھر ہم ایسی قوم میں نہیں ہیں جو ایمان لاتے ہیں, اور ایسوں میں نہیں ہے جس پہ اللہ تعالیٰ کی رحمت ہے. تو معلوم ہوا یہ رحمت کس کے لیے ہے؟ ایسی قوم کے لیے ہے جو ایمان لاتی ہے. ایمان کیا ہے؟ یقین ہے, اللہ پہ یقین ہے, آخرت پہ یقین ہے کہ حساب کتاب ہو کے رہے گا. ایسے لوگوں کے لیے جو ہے یہ رحمت. اور دیکھیے آپ اس نیت سے پڑھ کے دیکھیں, واقعی جو ہے رحمت کی کیفیت انشاءاللہ پیدا ہوگی. تو یہاں اللہ کے فضل سے سورہ یوسف جو ہے ختم ہوا.